is laiku anan le purnayo shanti le purnayo yesu raja jamiko susandesa dimi mere lagi ho dimi mere lagi ho andaka purna jagatama jyoti lyae wahale nirasalai jivana dina asa lyae wahale andaka purna jagatama jyoti lyae wahale nirasalai jivana dina asa lyae wahale utiera akasai ma naya tara udayeko sunihera batasai ma naya sandes lyaeko anande purnayo shantile purnayo isu raja janmeko susandesa dibi mere जीवन को लक्ष्य बनी कृजगत माउगो प्राणहीन लाई जीवन दिना दुर्मा प्रभु पसुनगो लक्ष्यहीन जीवन को लक्ष्य बनी कृजगत माउगो प्राणहीन जीवन दिना दुर्मा प्रभु पसुनगो सत्य र जीवन मनाउ पनि आउनुभयो तिमी मलाई बचाउनलाई जगतमा आउनुभयो उठेर आकाशैमा नयाँ तारा उदाएको सुनिएर बतासैमा नयाँ सन्देश ल्याएको sandesa dimi mere lagi ho dimi mere lagi ho dimi mere lagi ho dimi mere lagi ho
गीतले भनेको जस्तै उठिएर आकाशमा नयाँ तारा उदाएको छ त नि यो नयाँ सन्देश ल्याएको छ है आनन्दले पूर्ण यो शान्तिले पूर्ण अनि यीशु राजा जन्मेको सुसमाचार
टिङ टाङ टाङ टिङ टाङ टाङ मादल बज्यो टिङ टाङ टाङ टिङ टाङ टाङ मादल बज्यो भक्ताले भनेको चाहिँ भविष्य भक्ताले भनेको चाहिँ शब्द शब्द पुरा हुने हो मुक्तिमा दाताउनु नै हो मानवले प्रख्यान
कतिलाई थाहा छैन होला गीत, तर पुरानो गीत हो कति, तर हामी त्यति सबैलाई थाहा छैन होला. यो एउटा हामी दुनियाँ रमाऊ भन्ने नेपालीमा है, इङ्ग्लिसमा जय टु द वर्ल्ड थियो है. कति रमाइलो गर्न सक्छ है, कति रमाइलो कति अहो कति रमाइलो खुसीको दिन आयो मुक्तिदाता प्रभुको बेथलेहममा जन्म भयो छ मेरो हृदयमा क्रिस्ट राजा बसेको जय जय बालक राजाको जय 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 हो सदा जय जय बालक राजाको जय 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 हो सदा ईश्वरको प्रिय पुत्र प्रभु कृष्ण स्वर्ग
माता प्रभुको बेथलेहममा जन्मको चन्द मेरो हृदयमा प्रिय राजा बसेको चन्द मेरो हृदयमा प्रिय राजा बसेको जय जय बालक
कति सुन्दर छ है, हाम्रो हृदय चाहिँ उहाँलाई है चढाउने, हाम्रो हृदयमा चाहिँ उहाँ नै राज गरोस् है। अनि अरू कुनै क्रिसमसको गीत तपाईँलाई गाउनु मन छ? म एउटा गाउन सक्छौँ, किनभने उहाँ सुन्दर परमेश्वर हुनुहुन्छ, शान्तिदाता अनि शक्तिशाली प्रभु हुनुहुन्छ, र यस कारणले हामी उहाँको नाउँलाई हामी उचाल्न सकौँ, आज उचाल्न सकौँ, हामी उहाँलाई प्रशंसा चढाउँछौँ। किनभने क्रिसमसमा हो, हामीले देख्छौँ क्रिसमस आनन्दको समय हो, आनन्दको समय, तर साँच्ची नै एकमात्र हाम्रो फोकस हुनु परेको छ, अनि त्यो फोकस यीशु ख्रिस्ट, किनभने उहाँले यो सबै कुरो गर्नुभएको छ हाम्रो जीवनमा। फेरि गाउनु सर्वतम तपाईँको नाम प्रभु तपाईँ एकमात्र शान्तिदाता तपाईँ हुनुहुन्छ प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छु। तपाईँ मान्नु गीतबाट गाउनु छ प्रभु, तपाईँ एउटा बालक भएर आउनुभयो प्रभु, तर तपाईँ एउटा भयानक परमेश्वर पनि हुनुहुन्छ प्रभु। साँच्ची नै सारा संसारलाई तपाईँले खडा गर्नुभएको छ प्रभु। र प्रभु, हाम्रो जीवनमा अहिले जे पनि भइरहेको छ प्रभु, तपाईँले त्यो कुरालाई प्रभु तपाईँले इन्स्टेन्टली चेन्ज गर्न सक्नुहुन्छ। यस कारण प्रभु, हामी तपाईँको अगाडि आउँछौँ प्रभु, तपाईँको अगाडि दण्डवट गर्छौँ प्रभु, तपाईँको बालक यीशुको अगाडि प्रभु हामी दण्डवट गर्छौँ प्रभु, तपाईँ प्रभु यीशुको अगाडि प्रभु हामी दण्ड गर्छौँ प्रभु, त्यो भेडा ल्याम्ब अफ गड प्रभु तपाईँको अगाडि हामी दण्डवट गर्छौँ प्रभु। यु डिजर्भ इट अल प्रभु।
चल्दछौँ प्रभु, किन तपाईँ योग्य अनि योग्य अनि योग्य अनि योग्यको परमेश्वर हुनुहुन्छ प्रभु। प्रभु हामी मरेर जान सक्छौँ प्रभु, तर यो तपाईँको वचन कहिले टल्ने छैन प्रभु, तपाईँको प्रेम कहिले टल्ने छैन प्रभु। प्रभु हामी तपाईँको त्यो प्रेममा डुब्न सकौँ प्रभु, तपाईँको त्यो अनुग्रहमा हामी प्रभु साँच्चै डुब्न सकौँ प्रभु। त्यो आनन्द प्रभु तपाईँले हामीलाई दिनुहुने जो भन्नुभएको छ प्रभु, त्यो आनन्द हामीले पाउन सकौँ प्रभु, त्यो शान्ति हामीले पाउन सकौँ प्रभु, त्यो आशा प्रभु हाम्रो उद्देश्य भएको छ प्रभु यो जीवनमा प्रभु। यही प्रार्थना गर्छु प्रभु कि प्रभु साँच्चै नै यो क्रिसमस सिजन प्रभु धेरै मान्छेले प्रभु तपाईँलाई पाउन सकेको छ, धेरै मान्छेले तपाईँको प्रेमलाई थाहा गर्न सकेको छ, धेरै मान्छेले प्रभु तपाईँलाई प्रभु साँच्चै नै कति असल छ तपाईँको प्रेम उनीहरूले थाहा गर्न सकेको
नै। म विचार गर्छु आजको वचनको कुरा गर्दाखेरि जहिले पनि यहाँनिर अलिकति अप्ठ्यारो हुन्छ, That's how I do. Okay. Christmas भनेको के हो अनि विशेष गरिकन आज क्रिसमसको मतलबको बारेमा हामी हेर्छौँ। येशूको जन्म क्रिसमस, हामी सबैलाई यो विषयमा सबै ठाउँमा आज आजकल सुनिराखेका छौँ। अनि वास्तवमा क्रिसमस परमेश्वर आफैले, येशु प्रभु जो परमेश्वर आफै हुनुहुन्थ्यो, परमेश्वर नै हुनुहुन्थ्यो, आफ्नो स्वर्गको वैभाग छोडेर आफैलाई रित्याएर हामीलाई बचाउन, पापी मानिसहरूलाई बचाउन मानिस भनेर जन्मनु भयो। अनि इन्कार्नेसन भन्छ अङ्ग्रेजीमा, उहाँ मानिसको अवतार भएर आउनुभयो, उहाँ उच्च पारिनुभयो, सबै अधिकार उहाँलाई दियो, अनि मान्छेलाई जीवन दिने र सम्पूर्ण सृष्टि र नेचर त्यसमा भएका सबै कुराभन्दा अब माथि उहाँ हुनुहुन्छ। हामीलाई थाहा छ येशू प्रभु संसारमा हुँदाखेरि उहाँले रोगले पनि भनेको मान्नु पर्यो, सबै मान्छेहरू चङ्गाई पाउँथे, मरेको मृत्युले पनि उहाँको हुकुम पालन गर्नु पर्यो, मरेकोलाई उहाँले बौराउनु हुन्थ्यो, अनि आँधीलाई उहाँले शान्त गर्नुहुन्थ्यो। सबै कुरामाथि अधिकार गर्ने परमेश्वर आफै मानिसको रूपमा जन्मनु भयो। त्यसैले आज तपाईँलाई सरसर्ती यसैको बारेमा म भन्न चाहन्छु। योभन्दा गएको हप्ता भाइ अर्पणले सिकाउनु भएको थियो, तपाईँलाई थाहा छ कुन विषयमा हामीले सिकिराखेका थियौँ। अनि त्यसभन्दा अगाडि हामीले येशूको जन्म बारेको भविष्यवाणी पुरानो नियम र नयाँ नियममा कसरी पूरा भएको थियो भन्ने कुरा हेरिराखेका थियौँ। त्यसैले एउटा सबभन्दा महत्त्वपूर्ण कुरा अघि भाइले चलाउँदै हुनुहुन्थ्यो, एउटा शब्द परमेश्वरको बारेमा भयानक, त्यो शब्द मैले बिर्स्या थिएँ, इनकम्प्रेहेन्सिबल, वर्णनै गर्न नसकिने भयानक परमेश्वर होइन, अनि मानिस बनेर आउनुभयो। अनि त्यो नै सबभन्दा महत्त्वपूर्ण कुरा छ, किनभनेदेखि उहाँले नै हाम्रो उद्धारको निम्ति यो सबै कुरा रच्नु मात्रै भएन, पुरा गर्नुभयो। पुरानो नियममा हामीले अस्ति हेरेको जस्तै प्रशस्त जुन कुरा हेरेनौँ येशू ख्रीष्टको बारेमा, र संसारमा येशू ख्रीष्ट आउनु भएर उहाँ क्रुसमा मर्नु हुने बारेमा हजारौँ वर्षदेखि भविष्यवाणी भएको होइन, हामीले उत्पत्तिको पत्रमा देख्छौँ, त्यसपछि इजरायलीहरूको इतिहासमा दाउद, मोसा दाउद, त्यसपछि दानियल, त्यसपछि यसैया, यिनीहरू सबैको भविष्यवाणीमा येशूको क्रुसको बारेमा, मानिसको उद्धारको प्लानको बारेमा हामी देख्दछौँ। अनि त्यो कुरो उहाँले कसरी गर्नुभयो, आज हामीले क्रिसमसको मतलब चाहिँ ख्रिस्ट परमेश्वर जो हुनुहुन्थ्यो मानव अवतार लिएर आउनुभयो, उहाँ परमेश्वर बराबरी हुनुहुन्थ्यो, त्यो कुरो हामीले पावलको पत्र फिलिपीहरूलाई 2 अध्यायको 5 देखि 8 त्यहाँ देख्दछौँ कसरी उहाँले आफैलाई रित्याएर मानिस एउटा कमाराको रूप धारण गरेर आउनुभयो। वास्तवमा संसारको मानिसहरूले बुझेन, होइन उहाँकैहरूले बुझेन। बाइबलमा त्यही कुरो हामी देख्छौँ, उहाँकोहरूलाई बचाउन आउनुभयो, हामीलाई बचाउन आउनुभयो, तर उहाँकैहरूले बुझेन। अनि मैले यो एडभेन्ट आगमन तपाईँलाई मैले अस्तिदेखि भनिराखेको छु, होइन, येशु प्रभुले जब उहाँ संसारमा आउनुभयो, उहाँ आशा जो जीवित, प्रेम जो असीमित, कुनै शर्त बिनाको, आनन्द जो कहिल्यै अन्त नहुने, शान्ति जो सधैँ रहने, यो कुरा लिएर आउनुभयो। तपाईँलाई मैले एडभेन्टको बारेमा, यो क्यान्डलको बारेमा भन्ने गर्थेँ, यहाँनिर अलि मिल्या छैन। यो प्रेमको क्यान्डल चाहिँ दोस्रोमा हुनु पर्थ्यो, जम्मा 5 क्यान्डल छ यहाँ। मान्छेहरू यो धेरै चर्चमा यो बाल्ने गर्छन्, मैले त्यो तपाईँलाई सुनाएको थिएँ। यो कुनै धार्मिक अर्थमा यसले यो गरेर केही पाउने कुरा होइन। जे जे कुरा हामी गर्छौँ क्रिसमसमा हाम्रो उद्धारको लागि गर्ने होइन, तर एउटा आनन्द मनाउने र यसले केही मिनिङ हाम्रो जीवनमा दिन्छ। जस्तो यो सिजनमा हामी क्रिसमसमा ख्रिसको जन्मबारे जो विचार गर्दै जान्छौँ, वास्तवमा ख्रिसको जन्मको विचारले हामीहरूलाई हाम्रो आफ्नो अवस्थालाई मूल्याङ्कन गर्ने, केलाउने, आफ्नो जीवनमा के कुरा छ भने पश्चाताप गर्ने, अनि परमेश्वरको अझै नजिक आउने केही कुराहरू हाम्रो जीवनमा छ भनेदेखि ती कुराहरूबाट फेरि परमेश्वरको नजिक फर्कने। किनभने जुन बेलामा हामी येशूतिर फर्कन्छौँ, सबभन्दा खुसीको कुरा नै के छ भनेदेखि परमेश्वरको अनुग्रहले, येशूको बलिदानले, उहाँले गरेको कामले कुनै पनि बेला हामीलाई ढोका खुला छ। हामीले गल्ती गर्दैनौँ, होइन, हामी पर्फेक्ट छैनौँ, तर परमेश्वर अनुग्रही हुनुहुन्छ, क्षमाशील हुनुहुन्छ, प्रेमी हुनुहुन्छ, अनि त्यही कुरा चाहिँ हामीले देख्दछौँ। त्यसैले यो क्यान्डल तपाईँलाई फेरि म देखाउनु मन लाग्यो, होप, लभ, जोय, त्यसपछि पिस। अनि यो आजको हप्ता चाहिँ बाल्नुपर्ने यो, तपाईँले यहाँ एउटा चाहिँ नबलिया देख्नुहुन्छ, त्यसपछि यो जुन चाहिँ 5 क्यान्डल छ त्यो चाहिँ सेतो हुन्छ ख्रिस्टको, यो एउटा चाहिँ पिङ्क, त्यो चाहिँ आनन्दको, दुईवटा चाहिँ पर्पल। एनिवे, यो क्यान्डलको कुरालाई यहीँ राखौँ। हामीले खास आज तपाईँलाई मैले पढ्न लागेको चाहिँ यो वचनबाट तपाईँलाई केही कुराहरू म बाँड्न चाहन्छु। वास्तवमा पुरानो नियममा, नयाँ नियममा विभिन्न भविष्यवक्ताहरूले येशु प्रभु उद्धारकर्ता, मसीह, हिब्रूमा पुरानो नियममा येशूलाई मसीह भनेर भनिन्छ, नयाँ नियममा ख्रिस्ट भनेर भनिन्छ, मसीह, नयाँ नियममा चाहिँ ख्रिस्ट, होइन, अनि हामी त्यसरी चिन्दछौँ। अनि उहाँको बारेमा बाइबलमा के लेखेको छ, सर्वप्रथम हामी यसैया 9:6-7 पढ्नेछौँ, अनि यसैबाट आजको केही वचनहरू हेर्ने प्रयास गर्दछौँ। अनि सबभन्दा महत्त्वपूर्ण कुरा आज हामी के हेर्न लागेका छौँ भने, क्रिसमसको मतलब चाहिँ एउटा यस्तो विशेष व्यक्ति हो जो चाहिँ ऐतिहासिक रूपमा, प्रमाणित रूपमा संसारमा आएर बाइबलमा जुन प्रतिज्ञा गरिएको थियो डिटो 100 त्यो प्रतिज्ञा पुरा गरेर परमेश्वरको सत्यतालाई र उहाँको प्रेमलाई र उहाँको योजनालाई र मानिसलाई बचाउने जुन काम छ त्यो कुरालाई पुरा गर्नुभएको कुराको सम्पूर्ण कुरा चाहिँ बाइबलमा हामी देख्छौँ। अनि क्रिसमस चाहिँ त्यसैको एउटा मतलब हो। अनि क्रिसमसको अर्थ चाहिँ परमेश्वर मानिस बन्नु भएको, त्यसकारणले येशु ख्रिस्ट परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा त्यो दोस्रो व्यक्ति हो, अनि दोस्रो कुरा हो। अनि येशु प्रभुको आइडेन्टिटी अथवा परिचय, उहाँ को हुनुहुन्थ्यो, उहाँको नामको सम्बन्धमा हामी यहाँनिर तपाईँलाई यहाँनिर एउटा कमा राखिदिए भने, वास्तवमा यो अचम्मका भन्ने छुट्टै शब्द रहेछ कुनै कुनै अनुवादमा। अङ्ग्रेजी अनुवादमा चाहिँ यो अचम्मको सल्लाहकार हामी नेपालीमा नि एउटै शब्दमा हेर्छौँ, तर बाइबलमा येशूको नाम 5 रहेछ, एउटा अचम्मको। त्यही भाइ अघि भन्दै हुनुहुन्थ्यो भयानक, यो शब्द मिल्छ। वास्तवमा येशू अचम्मको हुनुहुन्थ्यो, युनिक, सो डिफरेन्ट, अनि त्यो कुरा अलिकति हेर्छौँ हामी, किनभने उहाँ परमेश्वर आफै हुनुहुन्थ्यो अनि उहाँले हामी पापीहरूलाई आफ्नो पापबाट बचाउनलाई उहाँ अचम्मको हुनुपर्थ्यो, उहाँले विशेष प्रकारले मात्रै यो गर्न सक्नुहुन्थ्यो। आउनुहोस् हामी यसलाई पहिला पढ्नेछौँ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, शान्तिका पिता, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। यहाँनिर यो पदमा यो पाँचवटा नामहरू हामी देख्दछौँ, अचम्मका, यसलाई छुट्याएर हेरौँ, सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिको राजकुमार, जो येशूको नाम यसमा दिएको छ। अनि सात पदमा यसैया नौको, उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन, दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ, सर्वशक्तिमान परम प्रभुको जोसले यो पुरा गर्नेछ। अनि वास्तवमा यो ऐतिहासिक भन्ने शब्द हामीले जोड्छौँ येशूको जन्मको बारेमा, होइन? अब तपाईँ नै भन्नुहोस्, येशूको जन्म, तपाईँलाई थाहा छ कसैको जन्म 2000 वर्ष पछाडि पनि यसरी संसारको सबै मानिसले मनाउँछन् होला? वास्तवमा अलिकति सोचेर हेऱ्यो भने यो क्रिसमसको सम्बन्धमा एउटा अचम्मको आँकडाहरू तपाईँ देख्नुहुन्छ, अचम्मको कुरा देख्नुहुन्छ। त्यसले के देखाउँछ भने साँच्ची नै येशू परमेश्वर हुनुहुन्थ्यो, नत्र भने यस्तो हुने थिएन। जुन येशूको बारेमा लेखिएको परमेश्वरको वचन भनेर हामी पढ्छौँ, विश्वास गर्छौँ, बाइबल सबभन्दा बढी भाषामा अनुवादित, सबभन्दा बढी बिक्री हुने, सायद सबैभन्दा बढी मानिसहरूले पढ्ने पुस्तक पनि हुनसक्छ। तर यो प्रचारकहरू र बाइबलका विज्ञहरूले, फिलोसफरहरूले भन्छन् बाइबलमा लेखिएका कुराहरू चाहिँ संसारको कुनै पनि अर्को पुस्तकहरूभन्दा एकदम उच्च, एकाउन्टेबल, के भन्छ, त्यो पुरा भएको, त्यहाँ गल्ती नभएको, अरू कुनै पनि पुस्तकभन्दा भनेर भन्ने गर्छन्। त्यस कारणले परमेश्वर मानिसको रूपमा जन्म लिनुहुने कुरा नै सबभन्दा महत्त्वपूर्ण कुरा हामी यसमा देख्दछौँ, यो क्रिसमसको अर्थको कुरा गर्दाखेरि। अनि त्यसलाई हामी अलिकति आज विचार गरेर हेर्छौँ। अघि मैले भने यो येशु प्रभुको भविष्यवाणी, तपाईँलाई मैले अस्तिको चोटि भनेको थिएँ होला, चिन्ह चाहिँ यो हुनेछ, यसैया 7:14 पदमा, कि एउटा कन्या गर्भधारण गर्नेछन्, उनले एउटा बालक जन्माउने छन्, उनलाई, उनको नाम चाहिँ इमानुएल हुनेछ। अनि थाहा छ इमानुएलको अर्थ चाहिँ परमेश्वर हामीसँग। त्यस कारणले येशु जो बालक जन्मिनु भयो, अघि हामीले एडभेन्टको बारेमा त्यो चारवटा येशुको नेचर, के भन्छ त्यसलाई, गुण, होइन, को बारेमा जुन हेर्दै थियौँ, किनभने उहाँ चाहिँ इमानुएल, परमेश्वर, त्यसैले परमेश्वरमा भएको सम्पूर्ण गुण, सम्पूर्ण शक्ति, सम्पूर्ण क्षमता येशूमा थियो, तर पनि उहाँ मानिसको रूपमा सीमित भएर आउनुभयो। अनि अर्को कुरा चाहिँ येशू प्रभु ऐतिहासिक, किनभने बाइबलले त भन्छ भन्छ येशूको बारेमा, उद्धारको बारेमा, परमेश्वरले मानिसलाई सृष्टि गरेकोदेखि कसरी मानिस र परमेश्वरको सम्बन्ध टुट्यो मानिसले पाप गरेको कारणले। पहिल्यै मानिस जो पापी भयो, उसले पाप गरेको कारण परमेश्वरको विरुद्धमा मानिससँग सम्बन्ध टुट्यो, अनि फेरि परमेश्वरले त्यो मानिस, त्यसपछिका मानिसहरू सबै, हामी बाइबलमा देख्छौँ त्यसपछिका मानिसहरू सबै पापमा जन्मिन्छन्, उनीहरू पाप स्वभावमा जन्मिन्छन्, उनीहरूले परमेश्वरको बारेमा सोच्न सक्दैनन्, उनीहरू आफै आफैलाई बचाउन सक्दैनन्। बाइबलमा यो कुरो प्रष्ट हामी देख्दछौँ, मानिस पापमै जन्मिन्छ र उसको स्वभाव पाप स्वभाव हुन्छ, अनि कसैले पनि मानिसद्वारा मानिसहरूको पापको ज्याला तिर्नु सक्दैन। त्यही कारणले परमेश्वरले यो योजना बनाउनु भयो। अनि हामीलाई थाहा छ बाइबलमा जब आदम र हवाले पाप गरेर परमेश्वरको सम्बन्ध टुट्यो, उत्पत्ति 3:15 तपाईँलाई मैले येशु ख्रीष्टको बारेमा स्त्रीको सन्तान भनेर सबभन्दा पहिलो भविष्यवाणी भनेर भनेको थिए। अनि त्यस्तै उत्पत्ति 12 अध्यायमा परमेश्वरले अब्राहमलाई चुन्नुहुन्छ अनि एउटा प्रतिज्ञा गर्नुहुन्छ, अनि त्यो अब्राहम मोसा के भन्छ आदमको समयदेखि अब्राहमको समयसम्म 2000-2500 वर्ष होला, तर पक्का भन्न सकिँदैन, सालाखाला 2000 वर्षको कुरा पछि आदमको पाप पछि परमेश्वरले जुन प्रतिज्ञा गर्नुभयो अब्राहमद्वारा त्यो करार आयो अनि परमेश्वरले त्यसलाई अगाडि बढाउनु भयो, एउटा जाति खडा गरेर त्यो जातिमा दाउदको कुलमा यहुदाको कुलमा दाउदको वंशमा येशुको जन्म हुन्छ भन्ने कुराको बारेमा त्यहाँदेखि नै प्रतिज्ञा हुन्छ। त्यसैले पुरानो नियमका सम्पूर्ण यहुदीहरू मसीह आउने कुरामा प्रष्ट थिए, उनीहरूलाई थाहा थियो यसको बारेमा। त्यसकारणले अब्राहमको बेलासम्म 2000 वर्ष, त्यसपछि अब्राहम पछि मोसा, मोसाको अब्राहम पछि करिब करिब 500 वर्ष पछि मोसा, जुन बेलामा इजरायलीहरू जसद्वारा परमेश्वरले उद्धारको निम्ति बाटो बनाउँदै हुनुहुन्थ्यो, विशेष जाति खडा गर्नुभएको थियो, मिश्र देशमा उनीहरू एउटा दासत्वमा हुन्छन् र उनीहरूलाई त्यहाँबाट छुटकारा दिनलाई परमेश्वरले मोसालाई चुन्नुहुन्छ। तर यी मानिसहरूको विचारमा चाहिँ अब्राहमले नै सायद उनीहरूलाई छुटकारा देला, अथवा मोसाले देला, अथवा दाउदले देला, अथवा दानियलले देला, उनीहरूको यस्तो खालको सोच थियो। तर परमेश्वरले दिनुहुने छुटकारा त्यस्तो हुनुहुन्थेन, परमेश्वर आफै संसारमा आउने कुरा थियो, होइन? त्यसकारणले मानिसको रूपमा परमेश्वर संसारमा जन्म लिँदाखेरि आदमले पाप गरेदेखि करिब करिब 4000 वर्ष पछाडिको कुरा, होइन? अनि यो ऐतिहासिक येशु जो मानिसको रूपमा आउनुभयो, यो कुरालाई चाहिँ परमेश्वर मानिसको अवतारको रूपमा आउनुभयो भन्ने कुराद्वारा मात्रै हामी बुझ्न सक्छौँ। किनभने येशु मानिस हुनुहुन्थ्यो तर उहाँ पुरै परमेश्वर हुनुहुन्थ्यो, पुरा मानिस तर पुरै परमेश्वर हुनुहुन्थ्यो, उहाँ परमेश्वर बराबरीको हुनुहुन्थ्यो। अनि येशुको बारेमा कुरा गर्दाखेरि येशु कहिले सुरु हुनुभएको थिएन, उहाँको अस्तित्व चाहिँ सधैँ थियो, सुरुदेखि नै थियो। त्यही कुरो तपाईँले यहाँ देख्नुहुन्छ, येशु परमेश्वर आफै हुनुहुन्थ्यो भन्ने कुरा युहन्नाले, युहन्नाको सुसमाचार लेख्दाखेरि त्यसैबाट सुरु गर्छन्। तपाईँलाई थाहा छ उत्पत्ति 1 अध्यायमा हेऱ्यो भनेदेखि 1 पदमा आदिमा परमेश्वरले पृथ्वी अनि त्यसपछि सबै कुरा सृष्टि गर्नुभयो भन्ने कुरा तपाईँले पाउनुहुन्छ। अनि त्यो सृष्टि गर्ने जो परमेश्वर हुनुहुन्छ युहन्नाले यहाँ लेख्दछन् येशु प्रभु हुनुहुन्छ, किनभने सृष्टि येशु प्रभुले गर्नुभएको छ। आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। वास्तवमा यो हामी मानिसहरूको दिमागले यो परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा, यो त्रिएक परमेश्वरको कुरालाई बुझ्न बुझाउन त्यति सजिलो छैन। तर यहाँ तिनवटा परमेश्वर कहिले हुनुहुन्न, एउटा परमेश्वर हुनुहुन्छ। बाइबलले त्यही कुरा भन्छ, परमेश्वर एउटै हुनुहुन्छ। येशु प्रभुले जे गर्नुहुन्छ परमेश्वरको कुरा गर्नुहुन्छ, उहाँको परमेश्वरको सोच विचार भनेको चाहिँ येशु प्रभु हुनुहुन्छ, परमेश्वरको वचन। त्यसैले वचन नै परमेश्वर हुनुहुन्छ अनि काम गर्ने शक्ति चाहिँ पवित्र आत्मा हुनुहुन्छ, त्यो परमेश्वरको काम हो। पवित्र आत्माको बारेमा येशुको आत्मा, परमेश्वरको आत्मा भनेर निरन्तर सम्बोधन गरिन्छ, पवित्र आत्मा, येशुको आत्मा, परमेश्वरको आत्मा। तर त्यसलाई त्योभन्दा बढी बुझ्न हाम्रो क्षमता पनि छैन। तर यहाँनिर मैले हेर्न खोजेको कुरा यति मात्रै हो कि यो क्रिसमस भनेर जो मनाउँदै गरेका छौँ हामीले, यो चान्चुने कुरा होइन। अनि यसको लागि हामीले थोरै के भइरहेछ संसारमा, के गर्छन् मान्छेले, यो क्रिसमसको बारेमा अलिअलि सोच्यो भनेदेखि वास्तवमा यो अचम्मको कुरा छ, यो भयानक कुरा छ। किनभने यस्तो अरू कसैको भएको छैन, तर येशुको भएको छ, किनभने उहाँ आफै परमेश्वर मानिस भएर जन्मिनु भयो। यो नै सबभन्दा महत्त्वपूर्ण कुरा। तर अर्को कुरा के हो भने, यो येशु परमेश्वर मानिस भएर जन्मिएको कुरा बाइबलमा जुन भविष्यवाणी र त्यो पुरा भएको कुराको साथसाथै संसारिक इतिहासमा ऐतिहासिक रूपमा प्रमाणित जो बाइबल विश्वास गरेनन् बाइबल पढेनन् त्यही बेलामा हुने इतिहासकारहरूले येशूको बारेमा दुरुस्त त्यही कुरा लेखे जे भएको थियो तर त्यो बाइबलमा भएको थियो। त्यसैले यो जो हामी विश्वास गरेका छौँ परमेश्वरलाई अथवा येशू प्रभुलाई उहाँको जन्म जसको बारेमा क्रिसमस भनेर मनाउँदैछौँ यो एउटा अचम्मको कुरा हो। यसलाई बुझ्दाखेरि एकदमै ठुलो भयानक कुरा हो। अब यहाँनिर यो प्रश्न होइन कि क्रिसमस कुन बेलामा मनाउने क्रिसमस मनाउने कि नमनाउने कसै कसैले त्यो एर्मियाको किताब पढेर क्रिसमस मनाउनु हुँदैन रुख काट्नु हुँदैन कि के भनेर पनि भन्ने गर्छन्। तर बाइबलमा जहिले पनि सुरुभन्दा अगाडि र सुरुभन्दा पछाडि जे हेर्दैछौँ कन्टेक्स रिलेभेन्ट के भन्छ त्यो हेर्नुपर्ने हुन्छ ठुलो पिक्चरमा बुझ्नुपर्ने हुन्छ होइन। त्यसैले हामीले क्रिसमस मनाएर उद्धार पाउने होइन कि तर यी सबै कुराले त परमेश्वर पनि खुसी हुन्छ उहाँले हामीलाई मनाएको चाहनुहुन्छ होइन। उहाँ पनि संसारमा हुँदाखेरि विवाहको भोजमा जानुभएको छ उहाँले गरेका कतिवटा कुराहरू त्यो त्यसले जीवनै दिने नभए पनि त्यो परमेश्वरले त्यो गर्न दिनुहुन्छ। त्यस कारण क्रिसमस हामी मनाउँछौँ तर सबभन्दा अघि सुरुमा मैले भने यसले चाहिँ हामीलाई परमेश्वरतिर फर्कनलाई मद्दत गर्छ अझै हाम्रो विश्वासलाई बढाइदिन्छ अझै हामीलाई ताजा प्रकारले सम्झन मद्दत गर्छ जसले गर्दा ख्रिस्ट परमेश्वर मानिस भएर आउनु भएको थियो र हामी सबैको उद्धारको काम पुरा गरिदिनु भयो। आज उहाँलाई विश्वास गरेर हामी परमेश्वरको सम्बन्धमा आउन सक्छौँ। क्रिसमसको सबभन्दा गहिरो अर्थ यही हो। अनि यहाँनिर युहन्नाले एक अध्यायको 14 यो क्रिसमसले के गर्यो भन्ने कुरा अनि अघि वचन जो हुनुहुन्थ्यो परमेश्वर हुनुहुन्थ्यो त्यो येशूको बारेमा भन्नुभयो त्यो वचनको ठाउँमा येशू राखेर हेर्नुभयो भने अनि येशू देहधारी हुनुभयो यहाँ पनि र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बिचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। हामीले जुन महिमा देखेका छौँ त्यो चाहिँ पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो किनभने येशू परमेश्वरको पुत्र नभएर परमेश्वर पुत्र हुनुहुन्थ्यो उहाँ आफै परमेश्वर हुनुहुन्थ्यो किनभने उहाँले फिलिपलाई चाहिँ त्यही कुरा भन्नुभयो नि मलाई पिता देखाइदिनुहोस् त्यति भए पुग्छ योभन्दा 14 तपाईँले हेर्नुभयो भने अनि येशू प्रभुले फिलिपलाई भन्नुहुन्छ ए फिलिप तिमी कसरी भन्छौ पिता देखाइदेऊ जसले मलाई देखेको छ पितालाई देखेको छ किनभने म र पिता एकै हो। त्यसकारणले यो हाम्रो समझभन्दा बाहिरको कुरो तैपनि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ कि यति ठुलो अभाग्य मौका परमेश्वरले हामीलाई दिनुभयो ताकि उहाँमा विश्वास गरेर हामीले यो सबै कुरा बुझ्न सक्यौँ। उहाँ शरीरमा जन्मनु भयो मानिसको रूपमा त्यसकारणले शारीरिक रूपमा हामी जस्तै देह लिएर आउनुभयो शरीर लिएर आउनुभयो जसले गर्दा हामी परमेश्वरको कुरा सुन्न सक्यौँ हामी परमेश्वरले भनेको कुरा हामी बुझ्न सक्ने थिएनौँ यदि प्रभु येशू मानिस भएर नआउनु भएको भए किनभने उहाँले त हाम्रो भाषा बोल्नुभयो हामीले बुझ्ने गरी भन्नुभयो परमेश्वरलाई वास्तवमा बाइबलमा हामी यही देख्छौँ येशू प्रभु संसारमा पिता अथवा परमेश्वरलाई प्रकट गर्न आउनुभयो जो येशू हुनुहुन्थ्यो त्यही परमेश्वर हुनुहुन्थ्यो पिता त्यही हुनुहुन्थ्यो। हामीले पितालाई बुझ्ने हो भने परमेश्वरलाई खोज्ने हो भने येशूलाई खोज्नुपर्छ येशूलाई पढ्नुपर्छ येशूलाई बुझ्नुपर्छ। जब येशूलाई विश्वास गर्छौँ पछ्याउँछौँ हामी परमेश्वरलाई पछ्याउँछौँ। अनि पहिलो आदमले जसो जब पाप गरे पापले मानिस र परमेश्वरको सम्बन्ध टुट्यो येशू प्रभु संसारमा आएर मानिस र परमेश्वरको सम्बन्ध फेरि जोडिदिनुभयो त्यही मसीहको कुरा हामी यहाँ गरिराखेका छौँ। येशु मसीह भएर आउनुभयो वास्तवमा यहुदीहरू सबैले येशु प्रभुलाई देखेका थिए येशुको बारेमा पढेका थिए तर पनि धेरैले विश्वास गरेनन् त्यो बाइबलमा लेखिएको छ त्यो होइन युहन्नामा तपाईँले पढ्नुभयो भने यो कुरा पाउनुहुन्छ आफ्नैहरूकोमा उहाँ आउनुभयो सायद युहन्ना 8:12 होइन उहाँ आफ्नैहरूकोमा आउनुभयो युहन्नाको सुसमाचार 8 त्यसको 12 के छ भने येशूले फेरि तिनलाई भन्नुभयो म संसारको ज्योति हुँ मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्नु पर्ने छैन यो होइन हुन्छ अर्कै पद एनिवे मसँग त्यो पद छैन यो एनिवे सो मैले के भनिरहेको थिएँ यो क्रिसमसमा जो येशू प्रभु संसारमा मानिसको रूपमा जन्मनुभयो, मानिसको अवतार लिनुभयो, यो एउटा ऐतिहासिक घटना थियो। यो इतिहासले प्रमाणित गरेको कुरा थियो। मानिसहरूले के छ सत्य, कसरी देखाउन सक्छौ कि परमेश्वरको अस्तित्व छ भनेर प्रश्नहरू गर्छन्। तर येशूको बारेमा जुन घटनाहरू हामीले ऐतिहासिक रूपमा पाउँछौँ, बाइबलमा भनिराखेको कुरा आज पनि पुरा भइराखेको छ, अनि हामीले विश्वास गर्नेहरूले त अनुभवै गरिराखेका छौँ, उहाँको दिन दिनको अगुवाई अनुभव गरिराखेका छौँ, अचम्मका कुराहरू देखिराखेका छौँ। त्यसकारणले परमेश्वर यो क्रिसमसको समयमा परमेश्वर मानिसहरूका आउनुभयो, ताकि येशू परमेश्वरको पुत्र भएर आउनुभयो, ताकि मानिसहरूलाई परमेश्वरसँग सम्बन्धमा ल्याउन सकौँ। अनि येशू चाहिँ महान व्यक्ति र अगम वक्ता भनी त्यतिखेरका मानिसहरूले अझ भन्नु पर्दाखेरि तपाईँलाई थाहा छ, येशूलाई अघि म सुरुमा भन्दै थिएँ, येशूलाई सबैले स्वीकार गर्छ, उहाँ महान हुनुहुन्छ। अर्को धर्म मान्नेले पनि गर्छ, अर्को धर्म मान्ने जसले पूजा गर्छ, फोटो राख्छ, येशूको फोटो पनि त्यहाँनिर गाँसिन्छ। अर्को यो के भन्छ इस्लामहरू, उनीहरूले पनि के भन्छ भविष्य के अरे अगम वक्ता के भनेर विश्वास गर्छ। तर येशू प्रभुले भनेको कुरा चाहिँ के हो? वास्तवमा सही रूपमा सोच्यो हेऱ्यो भने त येशूले त म आफै परमेश्वर हुँ भनेर भन्नुभएको छ नि त, होइन? येशूले भन्नुभएको छ म परमेश्वर आफै हुँ। तपाईँलाई मैले यो भजन सङ्ग्रह के अरे 58 पद, यो के अरे युहन्ना 8:58 के छ, येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु। वास्तवमा अङ्ग्रेजीमा बिफोर अब्राहम आयाम भन्ने शब्द छ त्यहाँ, होइन? त्यहाँनिर के लेखेको छ, बिफोर अब्राहम, यानि ट्रुली ट्रुली आई से टु यु, बिफोर अब्राहम वाज बोर्न आई एम। यो आई एम भन्ने शब्द वास्तवमा बाइबलमा महत्त्वपूर्ण कुरा हो। जेहोवा भन्ने शब्द हामी चलाउँछौँ, यहोवे भन्छौँ नेपालीमा, वास्तवमा परमेश्वरको सबभन्दा सर्वशक्तिमान, सर्वभौम के भन्छ त्यसलाई, सोभरेन भन्ने शब्दहरू छ नि, उहाँलाई कुनै कुराले छुन सक्दैन। सबै कुरा उहाँको जे चाहना इच्छा विचार छ त्यो त्यो उहाँद्वारा हुनसक्छ, उहाँलाई कन्ट्रोल गर्न सक्ने कोही छैन। अनि त्यस कारणले वास्तव के अरे येशू प्रभुमा त्यो शक्ति थियो, येशूमा पनि थियो। तर तपाईँले कल्पना गर्नुहोस्, येशू स्वर्गलाई छोडेर एउटा गाईको गोठमा कल्पना गर्यो भनेदेखि सबभन्दा हिजोआज त्यो के भन्छ नेपालमा त्यो काठमाडौँ महानगरपालिकामा के अरे त्यो सुकुम्बासीहरू बसेको त्यो खोलाको किनारको त्यो झुपडीहरू इलिगल बस्या भएर भत्काउने काम गरेछ। अब त्यो झुपडीहरूमा कोही चाहिँ धनी धनी मान्छे पनि रहेछ, कोही चाहिँ पिलरको घर पनि बनाएको छ त्यहीँ सरकारी जग्गामा, तर कतिजना मान्छेहरू चाहिँ साह्रै गरिब छन् नि, होइन? कल्पना गर्नुहोस्, सर्वशक्तिमान परमेश्वर जो सबै शक्ति छ, सब कुरा छ, उहाँ चाहिँ गाईको गोठमा जन्मनु भयो, त्यहाँ पनि उहाँले आफै कन्ट्रोल गर्नुभयो, उहाँ कन्ट्रोल गर्नुभयो, उहाँलाई त्यहाँ दुःख थिएन। तर त्यहाँ त के थियो नि त, त्यहाँ त अप्ठ्यारो थियो नि त, होइन? कल्पना गर्नुहोस् न, हामी हिटर चाहिन्छ, तातो पानी चाहिन्छ, बस्ने काउच चाहिन्छ, सुत्ने खाट चाहिन्छ, न्यानो कपडा चाहिन्छ। तपाईँ भन्नुहोस् येशू प्रभु जाडो महिनामा गाईको गोठमा जन्मिनु भएको थियो कस्तो हो? तर उहाँ परमेश्वर हुनुहुन्थ्यो, त्यहाँ पनि उहाँ सर्वशक्तिमान हुनुहुन्थ्यो। त्यो कुरो एकदमै महत्त्वपूर्ण कुरो हो, होइन? उहाँ सठिक प्रकारले येशू प्रभुलाई त कसैले बुझ्न सकेन, तर उहाँ एकदम ठिक प्रकारले ठिक समयमा आउनुभएको थियो। उहाँले चेलाहरूलाई भन्नुभएको छ, यो एउटा पद म तपाईँलाई पढ्न चाहन्छु, येशू कैसरीमा फिलिपीको मुलुकमा आउनु भएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्। मानिसको पुत्र भनेले उहाँले आफ्नो बारेमा चेलाहरूलाई सोध्दै हुनुहुन्छ, त्यहाँका मानिसहरूले के भन्छन्, अनि तिनीहरूले जवाब दिए, कसैले बत्तिसमा दिने युहन्ना, किनभने उनीहरूले त्यतिखेरका मानिसहरूको भिडहरूले बत्तिसमा दिने युहन्नाको वचन सुनेका थिए, उनको शक्ति देखेका थिए, उनी एउटा आश्चर्यजनक प्रकारका अगमवक्ता थिए, होइन? त्यसकारण शक्तिशाली लाग्थ्यो, त्यसकारणले त्यस्तो सोचे, कसैले चाहिँ एलिया, कसैले चाहिँ एर्मिया, अगमवक्ताहरूमध्ये कुनै एकजना भनी भन्छन्। किनभने मान्छे कसैले, यहाँसम्म कि त्यही चेलाहरूले पनि वास्तवमा चिन्न सकेका थिएनन्। तर यहाँ अर्को प्रश्न छ, यहाँनिर उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के भन्छौ म को हुँ? अनि तुरुन्तै सिमोन पत्रुसले जवाब दिन्छन्, तपाईँ ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। तपाईँले मत्ती 16 17 18 पढ्नुभयो भने येशू प्रभुले पत्रुसलाई त्यहाँ भन्नुहुन्छ, यो तिमीले भनेको होइन, यो त पिताले तिमीलाई प्रकट गरेर तिमीलाई थाहा भयो। कुनै पनि मान्छेले आफ्नो क्षमताले परमेश्वरलाई चिन्न सक्दैन, यो कुरो एउटा महत्त्वपूर्ण कुरा हो। तपाईँ र म आज परमेश्वरलाई पछ्याउने ठाउँसम्म आइपुगेको हाम्रो आफ्नै क्षमताले होइन, परमेश्वरको अनुग्रहले काम गरेको। यो अचम्मको कुरा हो। कतिचोटि म विचार गर्थेँ, म त हिन्दू धर्ममा जन्मिएर अनि आफ्नो जवान अवस्थामा विद्यार्थी कालमा नास्तिक भएर अनि क्रिस्चियनको द्वारा सङ्गतिबाट सुसमाचार सुनाएर विरोध गर्दा गर्दा एक दिन परमेश्वरले मलाई तोडेर परमेश्वरको राज्य उहाँलाई उहाँ नै सत्य हुनुहुन्छ भन्ने बुझ्ने ठाउँमा पुर्याउनु भयो। राम्रोसँग पनि बुझाएको थिएन मैले, तर आज फर्केर हेर्दा म के कुरा बुझ्छु भने परमेश्वरले म माथि अनुग्रह गर्नुभएको रहेछ, उहाँले मलाई प्रेम गर्नुभएको रहेछ, उहाँले मेरो समझ खोल्नु भएको रहेछ, उहाँले मलाई डोर्याउँदै गर्नुभएको रहेछ। अनि त्यो सबै कुरा चाहिँ यो क्रिसमससँग जोडिन्छ, किनभने येशू मानिस भएर जन्मनुभयो जो परमेश्वर हुनुहुन्थ्यो, होइन? अनि जति पनि मानिस जाति यस संसारमा जन्मिन्छन् ती प्रत्येकको जवाफ आज हुनुपर्ने चाहिँ के हो? येशू ख्रिस्ट हुनुहुन्छ जो परमेश्वरको पुत्र, हामीलाई उद्धार गर्ने। तर थाहा छ, जतिले त्यो जवाफ दिन सके, येशू परमेश्वरको पुत्र, यो क्रिसमसमा जन्मिनु भएको येशू 2000 वर्ष अगाडि, उनीहरूलाई परमेश्वरले आफ्नो छोराछोरी हुने हक दिनुहुन्छ। यो नै एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले अलिकति यो आजको खण्ड तपाईँलाई मैले जुन चाहिँ पढेको थिएँ त्यसबाट येशूको टाइटलको बारेमा अलिकति म भन्न चाहन्छु। उहाँ जो जन्मिनु भयो साधारण व्यक्ति हुनुहुन्थेन, उहाँ भयानक हुनुहुन्थ्यो, यही कुरो। अनि म तपाईँलाई अलिकति भन्न चाहन्छु, वास्तवमा यो यसैया 7:9 अध्यायको यसैयाको पुस्तक लेखिएको कुरा चाहिँ येशू जन्मनुभन्दा 740 त्यस्तै वर्ष अगाडि भनिन्छ, 700 वर्ष अगाडि लेखिएको, होइन? यो भविष्यवाणी भएको येशू जन्मिनुभन्दा धेरै अगाडि, होइन? अनि तर दुरुस्तै अनि येशूको बारेमा यी कुराहरू भनिएको थियो। तर तपाईँलाई थाहा छ यो यसैया 9:6-7 छमा येशू प्रभुको पहिलो एडभेन्ट, पहिलो आगमन, जो क्रिसमसको दिनमा गाईको गोठमा बेतलेहेममा जन्मनुभयो मरियमको कोखबाट पवित्र आत्माबाट गर्भ भएर, यो पहिलो, यहाँ त्यो कुरो भनिएको छ, एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरा दिएको छ, शासन उहाँको काँधमा हुनेछ। तपाईँलाई थाहा छ यो सबभन्दा ठुलो वाक्य हो यहाँ, किनभने कुनै पनि व्यक्ति येशूबाट उहाँले जे गरी हामीलाई उद्धार दिन सक्नुहुन्छ, हाम्रो पाप क्षमा गर्न सक्नुहुन्छ, अनन्त जीवन दिन सक्नुहुन्छ, परमेश्वरको परिवारमा गाभ्न सक्नुहुन्छ, हामीले उहाँलाई प्रभु स्वीकार्नुपर्छ। प्रभु भनेको शासन गर्ने हो नि, त्यस कारणले शासन उहाँको काँधमा। एउटा अर्को खुसीको कुरा के भने, तपाईँ र मेरो चिन्ता फिक्री पनि जान्छ, किनभने कसैलाई रोग लाग्यो भने, न मर्ने पो रोग लाग्यो भने चिन्ता लाग्छ नि। थाहा छ, शासन चाहिँ हाम्रो प्रभुको हातमा छ। तपाईँ र म जसले आफूलाई प्रभु बनाएको छौँ, उहाँले नचाहिकन केही पनि कुरा हुँदैन। त्यस कारणले हामी ढुक्क परमेश्वरमा भरोसा गर्न सक्छौँ, किनभने शासन उहाँको हातमा छ नि। उहाँ जो 2000 वर्ष अगाडि जन्मनुभयो, तपाईँ र मेरो हृदयमा जुन बेलामा उहाँलाई बुझेर ग्रहण गऱ्यौँ, उहाँ हामी हाम्रो हृदयमा जन्मनुभयो। अर्को शब्दमा, पवित्र आत्मामा हामीमा हुनुहुन्छ। यो नै क्रिस्चियनिटीको सबभन्दा खुसीको कुरा हो। त्यही कारणले यो खुसीको सुसमाचार, यसलाई शुभ समाचार भनेर भनिन्छ, किनभने मानिसहरूको उद्धारको एउटै बाटो, देयर इज नो अर्को बाटो छँदै छैन, येशू बाहेक परमेश्वरमा जाने मान्छेहरू, धर्म मान्ने मान्छे, असल मान्छे, धनी मान्छे, सबै गर्ने मान्छे छ, भलाइ गर्ने मान्छे छ, तर त्यो सबै कुराले उसलाई परमेश्वरको सम्बन्धमा र त्यो अनन्त जीवनमा स्वर्गमा लान सक्दैन। त्यो कुरो बाइबलले क्लियर भनेको छ। यो ऐतिहासिक येशू जो संसारमा 2000 वर्ष अगाडि आउनुभयो, उहाँले भनेका शब्दहरू वास्तवमा हिब्रु 1:1-3 तपाईँले देख्नुहुन्छ। सुरु सुरुमा परमेश्वरको बारेमा भविष्य वक्ता अगम वक्ताहरूले भनेको कुरा थिए, होइन? अनि त्यहाँ लेखिएको छ, तपाईँलाई म त्यो पद पढ्नु मन लाग्यो, हिब्रू एक अध्याय एक दुई तिन यहाँनिर के लेखेको छ, प्राचीन कालमा हाम्रा पिता पुर्खासँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमका विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। परमेश्वर अगमवक्ताहरूद्वारा बोल्नुभयो, जुन चाहिँ हामीले बाइबलको पुरानो नियममा पढ्छौँ, होइन? ती सबै प्रभुको प्रकट, परमेश्वरको प्रकटद्वारा, यिनीहरूको आफ्नो बुद्धिले थिएन। दुई पदमा, तर यी आखिरी दिनमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। परमेश्वर आफ्नो पुत्र, जो परमेश्वर येशु प्रभु हुनुहुन्छ, उहाँद्वारा बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। अब यहाँनिर हेर्नुहोस्, अर्को कुरा के छ, सृष्टि गर्ने उहाँ नै हुनुहुन्छ भन्ने कुरा पनि क्लियर यहाँ छ। सबै सुरुदेखि अन्तसम्म बनिएका कुरा उहाँ बाहेक कोहीद्वारा भएन। हामी योहन्ना एक अध्यायमा पनि यो पढ्छौँ, होइन? अनि तीन पदमा, उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको प्रतिरूप हुनुहुन्छ। भनेको मतलब येशु प्रभु परमेश्वर नै हुनुहुन्छ र सम्पूर्ण विश्वासलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। शुद्धि गरेको, पापको शुद्धिको कुरा चाहिँ त्यही कुराको लागि येशू प्रभु संसारमा आउनुभयो, जुन चाहिँ कलवरीको क्रुसमा उहाँले 2000 वर्ष अगाडि, जुन चाहिँ हामी इस्टरको बेलामा मनाउने गर्छौँ, येशू सबैको पापको लागि क्रुसमा मर्नु मात्रै भएन, तर उहाँ बौरी उठ्नु भयो अनि जीवित भएर चेलाहरूसँग र 500 जनाभन्दा बढी मानिसहरूसँग 40 दिनसम्म देखा परेर अनि उहाँ स्वर्ग जानुभयो। त्यो कुरो हामीले प्रष्ट बाइबलमा देख्दछौँ। त्यस कारणले अलिकति तपाईँलाई अब म छोटकरीमा, येशु भयानक हुनुहुन्थ्यो, युनिक हुनुहुन्थ्यो, इनकम्प्रेहेन्सिबल, वर्णन गर्न नसकिने हुनुहुन्थ्यो। त्यो कुराको प्रमाण चाहिँ तपाईँलाई मैले अघि के भन्दै थिएँ भने नि, यसैया 9:7 चाहिँ योभन्दा पहिले भइसक्यो। उहाँ आउँदाखेरि नै अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार भएर आउनुभयो। उहाँको नाम थियो यो, यस प्रकारले उहाँ कहलिनु भयो। उहाँले जे काम संसारमा गर्नुभयो पाप शुद्धिको, त्यहीद्वारा उहाँ शान्तिको राजकुमार बन्नुभयो, किनभने उहाँले शान्ति स्थापना गरेर जानुभयो। शान्तिको लागि चाहिने कुरा सम्पूर्ण रूपमा उहाँले पुरा गर्नुभयो, ताकि मानिसको सम्बन्ध फेरि येशूको बलिदानद्वारा पाप शुद्ध भएर परमेश्वरसँग हुन सकोस्। त्यो कुरा उहाँले गर्नुभयो। त्यस कारण तपाईँलाई मैले छोटकरीमा यो 5 शब्द भनेर अनि आजको मेरो कुरा म सिद्धाउन चाहन्छु। हामी क्रिसमसको समय एक धेरै जस्तो बालकको कुरा, मेन्जर अनि गाईको गोठ अनि कहिलेकाहीँ त्यो निट्टी गृही के भन्छ त्यसलाई, के सिन भन्छ, होइन? त्यो शब्द ठ्याक्कै मलाई अब यस्तो शब्द आउनु छोड्यो क्या,
नेटिभिटी,
नेटिभिटी सिन, होइन? इट्स ओके, यु क्यान थिङ्क अबाउट द्याट, तर मेन थिङ हामीले विचार गर्नुपर्छ कि त्यो एउटा साधारण बालक होइन, उहाँ अचम्मको हुनुहुन्थ्यो, सर्वशक्तिमान हुनुहुन्थ्यो, त्यो हामीले विचार गर्नुपर्छ, होइन? अनि क्रिसमसको कुरा गर्दाखेरि वास्तवमा उहाँ को हुनुहुन्थ्यो भन्ने कुरा सोच्नुपर्छ। अनि 9:7 चाहिँ हुने आउने कुराको लागि, दोस्रो आगमनको, दोस्रो सेकेन्ड एडभेन्ट, उहाँ फेरि आउनु भएपछि चाहिँ साँच्ची नै उहाँले, यहाँनिर तपाईँलाई मैले पहिलो पढेको थिएँ, दोस्रोमा चाहिँ के छ, उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन। जब उहाँ आउनुहुन्छ नि, उहाँको शासन र शान्तिको पक्का सुरु हुन्छ। अहिले हरेक व्यक्तिलाई मुक्ति दिनुभएको छ, क्षमा दिनुभएको छ, जीवन दिनुभएको छ, तब त्यसपछि चाहिँ साँच्ची नै उनीहरू उहाँको शासन हुन्छ। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुन्छ। यो त्यसपछि, येशू बादलमा आउनु भएपछि हुने कुरा हो। अनि त्यो कुरा चाहिँ सर्वशक्तिमान परमेश्वरको जोसले, अङ्ग्रेजीमा जिल अफ द लोर्ड भन्छ, सर्वशक्तिमान, होइन, परमेश्वरको जोसले, अलमाइटी, जिल अफ द अलमाइटी, उहाँको जोस कस्तो होला, किनभने परमेश्वर सबै कुरा माथि हुनुहुन्छ, उहाँले बोलेको एउटा शब्द सब कुरा हुनसक्छ। त्यस कारणले कल्पना गर्नुहोस्, अनि त्यो चाहिँ हाम्रो प्रभु जसले हामीलाई प्रेम गर्नुहुन्छ अनि जसले हामीलाई भन्नुभएको छ मेरो नजिक आऊ, होइन म तिम्रो लागि मेरो आफ्नो प्राण अर्पण गर्छु। अनि वास्तवमा योहन्नाको सुसमाचार 10 अध्यायमा भेडा र भेडा गोठालाको कुरा छ, कति सुन्दर कुराहरू हामी त्यहाँ देख्दछौँ। त्यस कारणले यो यो आजको खण्ड जुन छ यसैया 9 अध्याय 6 पद चाहिँ पहिलाको यसुको पहिलो आगमनको बारेमा, जुन चाहिँ उहाँ त्यो नाम लिएर आउनुभयो, त्यो काम गर्नुभयो, उहाँ सबै पुरा गरेर अहिले अधिकारमा हुनुहुन्छ, अनि बाँकी 7 पदको चाहिँ अब आउनेवाला कुराको बारेमा यो जुन परमेश्वरको जोसले गर्नुहुनेछ भनेर अनि हामी देख्दछौँ। अनि तपाईँलाई मैले 6 पदबाट अनि 5 कुरा हेर्न चाहन्छु, त्यही 5 कुराको बारेमा हामी कुरा गरिरहेका छौँ, 5 कुरा। अनि त्यो चाहिँ येशु प्रभुको आइडेन्टिटी अथवा उहाँको नाम, उहाँ कहलाइनु हुनेछ, होइन उहाँको नाम त्यो हुनेछ, त्यसको मतलब उहाँको शक्ति त्यो हुनेछ, उहाँ त्यो रूपको हुनुहुनेछ। अनि त्यसको मतलब 5 वटाको मतलब सबभन्दा पहिलो चाहिँ के छ यहाँ अचम्मका, यो कमेन्ट्रीहरू पढ्दाखेरि मैले कहिले पनि यो अचम्मको सल्लाहकारलाई छुट्याएको थिएन, तर अहिले म कतिवटा कमेन्ट्रीहरू पढ्दाखेरि यो अचम्मको भन्ने ग्रिक के अरे हिब्रूमा चाहिँ यो छुट्टै नै यसको गुण रहेछ, यसको कुरा रहेछ, सल्लाहकार अर्कै रहेछ भनेर त्यहाँ बुझ्दो रहेछ। तर अङ्ग्रेजीमा अनुवाद गर्दाखेरि अचम्मको सल्लाहकार, वन्डरफुल काउन्सलर, होइन हामी नेपालीमा त्यही भन्छौँ, तर यो अचम्मको इज डिफ्रेन्ट, लाइक भयानक, इनकम्प्रेहेन्सिबल, वर्णन गर्न नसकिने। अनि त्यो कुरो कति देखिन्छ, अनि पहिलो कुरा चाहिँ 5 कुराद्वारा यो उहाँ अचम्मको हुनुहुन्छ भन्ने कुरा हामी बुझ्दछौँ। पहिलो कुरा उहाँ अचम्मको हुनुभएको कुरा चाहिँ उहाँले चाहिँ उहाँको जन्म चाहिँ एउटा अचम्म प्रकारले भएको थियो, कुनै अर्को व्यक्ति त्यसरी जन्मिया छैन, कुनै पुरुषको सम्बन्ध बिना, एउटा कन्या केटीमा पवित्र आत्माद्वारा परमेश्वरीय शक्तिले गर्भधारण भएर जन्मिनु भयो, यो एउटा अचम्मको कुरा हो। त्यस कारण उहाँ अचम्मको हुनुहुन्छ। अनि तपाईँले हेर्नुभयो भने मत्ती 1:23 के छ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। अनि तपाईँले हामीले यो मत्तीमा अथवा लुकामा हेऱ्यौँ भनेदेखि यो येशु प्रभुको जन्मको बारेमा अरू वर्णन गरिएको छ पूर्ण रूपमा, कसरी पवित्र आत्माद्वारा पहिला मरियमलाई, त्यसपछि मरियमले जोसँग चाहिँ उहाँको मग्नी भएको थियो, उहाँसँग बोल्नु भएको थियो, कसरी परमेश्वरले त्यो सबै कुरा गर्नुभएको थियो भन्ने कुरा हामी त्यहाँ देख्दछौँ। दोस्रो अचम्मको कुरा चाहिँ येशु प्रभुले छुने बित्तिकै बिरामीहरू बिसेक हुन्थे, होइन एकजना युहन्नाको सुसमाचारमा तपाईँले देख्नुहुन्छ एउटा अन्धालाई चाहिँ उहाँले आँखा दिनुहुन्छ, कति धेरै उहाँले त्यस्ता कुराहरू गर्नुभयो, मरेकोलाई चाहिँ लाजरसलाई बिउताउनु भयो, होइन धेरै यो यो कुराहरू उहाँले गर्नुभयो। त्यस कारण उहाँ अचम्मको हुनुहुन्थ्यो भन्ने कुरा त्यहाँ हामी देख्छौँ। अनि तेस्रो कुरा चाहिँ उहाँको सिकाउने क्षमता, त्यसको लागि एउटा पद पनि म पढ्न चाहन्छु, मर्कुस 1:25-26 यस्तो छ, येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग, त्यसबाट निस्कि जा, त्यस मान्छेलाई लछार पछार गर्दै त्यो अशुद्ध आत्मा ठुलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्कियो। यो चाहिँ वास्तवमा उहाँले बिरामी बिसेक बनाएको होइन, भूतात्मा पनि उहाँले भनेको मान्ने कुरा। अनि यो चाहिँ येशूको सिकाउने क्षमता चाहिँ मर्कुस 1:27-28 अनि चाँडै नै येशूको कृति गालिलको इलाका वरिपरि चारैतिर फैलियो, तब सबैजनाले अचम्म माने, तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो, यो त नयाँ शिक्षा रहेछ, यिनले त अधिकारसँग अशुद्ध आत्मालाई पनि आज्ञा गर्छन्, यिनीहरूले तिनका आज्ञाहरू मान्दछन्। अनि यो कुराहरू हामी यहाँ देख्दछौँ। अर्को चाहिँ उहाँ चाहिँ अचम्मको अर्को उहाँ अचम्मको हुनु हुनुभएको कुरा चाहिँ उहाँको जीवन चाहिँ पर्फेक्ट थियो। अनि हिब्रू 4:15 तपाईँले हेर्न सक्नुहुन्छ, उहाँ सिद्ध हुनुहुन्थ्यो, पर्फेक्ट हुनुहुन्थ्यो, उहाँमा पाप थिएन। बाइबलमा धेरै अरू पद छ होइन, दोस्रो कोरन्थी 5:21 पापै नजान्नेहरूलाई हाम्रो धार्मिकता हुन सकुन् भनेर सक्नुभएको होस् भनेर उहाँले पाप बनाउनुभयो, त्यहाँ तपाईँले पढ्नुहुन्छ। अनि यहाँ हिब्रु 4:15 किनकि हाम्रो प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परीक्षित हुनुहुन्थ्यो र पनि पाप रहित हुनुहुन्थ्यो। उहाँ पर्फेक्ट, उहाँको जीवन पर्फेक्ट थियो। त्यो पनि एउटा उहाँ अचम्मको हुने कुरा हो, किनभने जबसम्म उहाँ पर्फेक्ट हुनुभएको थिएन भने मानिसको पापको उद्धार गर्नको निम्ति उहाँको बलिदान पनि काम लाग्ने थिएन, होइन? तर उहाँ चाहिँ कन्या केटीबाट जन्म हुनुभयो जसले गर्दाखेरि उहाँ पाप रहित हुनुहुन्थ्यो अनि उहाँको जीवन चाहिँ पर्फेक्ट थियो भन्ने कुरा हामी देख्छौँ। उहाँले एकैचोटि सधैँको निम्ति सबै मानिसहरूको लागि सबै पापहरूको ज्याला तिरिदिनुभयो। उहाँको मृत्युले चाहिँ एकैचोटि सबै मानिसहरूको लागि सबै समयको लागि पाप तिरिदियो। अब हामीले त्यो पापको लागि डराउनु पर्दैन, किनभने परमेश्वरबाट क्षमा पाउन सबैले पाउन सक्छ अनि उनीहरूले आफैले केही गर्नु पर्दैन, केवल उहाँमा भरोसा गरेर उहाँतिर फर्कनुपर्छ, आफ्नो पश्चाताप गर्नुपर्छ। सबैको पापको सट्टा उहाँले मूल्य तिरिदिनु भएको छ, अब अरू बलिदानको आवश्यकता छैन। यो येशु प्रभु जो संसारमा जन्म लिनुभयो उहाँको अवतारले पुरा गरेको काम हो। पाँचौँ अचम्मको कुरा चाहिँ उहाँ चाहिँ ऐतिहासिक रूपमा पहिलो व्यक्ति हुनुहुन्थ्यो जो चाहिँ मरेर गाडिएर फेरि पुनरुत्थान बौरी उठ्नुभयो। परमेश्वरले उहाँलाई उहाँको पुनरुत्थानको आत्माको शक्तिमा बौरी उठाउनु भयो, उहाँको शरीर संसारमा कुहिएन, अब उहाँ सबै शक्ति र अधिकारमा परमेश्वरको दाहिने बाहुलीमा रहनु भएको छ, होइन? जसले हामी इस्टर सन्डे बौरी उठ्नु भएको बारेमा इस्टर मनाउने गर्दछौँ। त्यसैले दोस्रो अचम्मको दोस्रो कुरा चाहिँ उहाँको यहाँनिर हामीले हेर्दै थियौँ, दोस्रो कुरा चाहिँ सल्लाहकार, होइन? पहिलो अचम्मको, दोस्रो सल्लाहकार। उहाँको अचम्मको ज्ञान, उहाँको ज्ञान अचम्मको थियो भन्ने कुरा बाइबलमा हामी धेरै कुराहरू पाउँदछौँ। उहाँ 12 वर्षको उमेरमा उहाँको पिता आमासँग आमा बुवासँग जेरुसलेम मन्दिरमा जानुभएको थियो, उहाँ हराउनु भयो। तर उहाँले शास्त्री र फरिसीहरूलाई यसरी सिकाइराख्नु भएको थियो, यी मान्छेहरू छक्क पर्दथे उहाँले सिकाएको कुरा देख्दा, त्यहाँ मूल्याङ्कन गर्दथे। उहाँले त्यहाँ भनिएको छ कि मन्दिरमा सबै के भन्छ रब्बाई भन्छ त्यतिखेर यहुदीहरूको गुरुहरू, उनीहरूले सोधेका प्रश्नहरूको उत्तर यसरी दिइराख्नु भएको थियो, होइन? अनि पहाडी उपदेशको 7 अध्याय मत्तीमा तपाईँले हेर्नुभयो भने यहाँ पनि तपाईँले देख्नुहुन्छ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो, उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक उहाँ बिना बनिएन, किनभने उहाँ सम्पूर्ण समझ ज्ञानले भरिपूर्ण हुनुहुन्थ्यो, किनभने उहाँ परमेश्वर नै हुनुहुन्थ्यो। अनि यो यहाँ चाहिँ तपाईँले देख्नुभयो, उहाँ परमेश्वरको रूपमा मानिसको बिचमा आएर जिउनु भयो। यहाँनिर अर्को उहाँको बारेमा कलसी 1:15-16 यस्तो लेखेको छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा पृथ्वीमाथि स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सिर्जिएका हुन्। यो एउटा इन्ट्रेस्टिङ वाक्य यहाँ थपिएको छ, उहाँको निम्ति सृजिएका हुन्। त्यस कारण तपाईँ र म पनि उहाँले बचाउनुहुन्छ नि, हामी उहाँको निम्ति बचाइएका हौँ, उहाँलाई महिमा दिन बचाइएका हौँ, यो कुरो हामी देख्दछौँ। त्यस कारणले यो अचम्मको के भन्छ, हामीले उहाँ चाहिँ दोस्रो कुरा हामीले हेर्थ्यौँ, उहाँ चाहिँ सल्लाहकारको रूपमा हामीले हेरिराखेका छौँ, होइन? त्यसपछि तपाईँलाई मैले पढ्न लागेको पद अर्को छ, अनि उत्पत्तिमा पनि आदिमा परमेश्वर हुनुहुन्थ्यो, उहाँले सारा सृष्टि गर्नुभयो, उहाँमा त्यो शक्ति थियो। अनि यहाँनिर उहाँ आफैले आफ्नो बारेमा भन्नुहुन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु, उहाँको न सुरुवात भएको छ। यी सबै कुराद्वारा उहाँ चाहिँ भयानक अचम्मको हुनुहुन्थ्यो र उहाँलाई कसैले बनाएको थिएन भन्ने कुरा हामी बुझ्दछौँ। मैले यहाँ एउटा पद खोजिराखेको अनि भेटाइराखेको छैन। अनि यहाँ कलसी दुईको 9 र 10 पनि यस्तो लेखेको छ, किनकि ख्रिस्टमा ईश्वरत्व सारा पूर्णता शरीरमा बास गर्दछ, उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ, उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। येशूको बारेमा कुरा गर्दा तपाईँलाई मैले पहाडी उपदेशको अन्तिममा उहाँको समझ, उहाँको बुद्धिको बारेमा 7 अध्यायको तपाईँलाई 28 र 29 म पढ्न चाहन्छु। मत्तीको 7 अध्याय यहाँ यस्तो छ, यहाँ पानी परेर बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बच 7 अध्याय मत्ती 7 त्यही नै हो। 28 म एकचोटि 28 र 29 पढ्छु। येशूले यी कुरा भनिसक्नु भएपछि भिड उहाँको शिक्षा सुनेर छक्क पर्यो, होइन उहाँको शिक्षा सुनेर भिड छक्क पर्यो। छक्क पर्नुको मतलब के हुन्छ भने उहाँ कति विद्वान हुनुहुन्थ्यो, कति समझदार, होइन काउन्सलर भनेको चाहिँ एकदमै बुद्धि ज्ञान भएको, होइन विजडम भएको, किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झन् झैँ होइन, शास्त्रीहरू भनेको चाहिँ रब्बाई गुरुहरू होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनु हुन्थ्यो। येशू प्रभु उहाँको के भन्छ, उहाँ सल्लाहकार हुनुहुन्थ्यो, त्यसमा पनि उहाँ अचम्मको हुनुहुन्थ्यो भनेर हामी यहाँ देख्छौँ। तेस्रो कुरा चाहिँ उहाँ परमेश्वरको रूपमा उहाँको अर्को नाम यहाँनिर के लेखेको छ, सर्वशक्तिमान परमेश्वर। एउटा बालक जो मेन्जरमा जन्मिनु भएको हुन्छ, मान्छेहरूले के कल्पना गर्छ, होइन हामीहरू धेरै जस्तो सांसारिक तवरले सोच्यो भने कसरी हामी आफै पनि बिर्सिन्छ, कस्तो खालको गाडी चढ्छ, कस्तो खालको घरमा बस्छ, कस्तो लुगा लाउँछ, यसको आधारमा हामीले मान्छेको मूल्याङ्कन गर्छौँ। तर परमेश्वरको मूल्याङ्कन त्यसरी हुँदैन। त्यसै मूल्याङ्कन गर्ने गर्दाखेरि यहुदी धर्मगुरुहरूले येशूलाई स्वीकार्न सकेन, किन उनीहरूले सोचेको फरक थियो, होइन तर त्यस्तै अवस्थामा पनि उहाँ शक्तिशाली, उहाँले जे गर्नुपर्ने हो त्यही गर्नुभयो, होइन त्यो बालकको उहाँ सर्वशक्तिमान परमेश्वर हुन्थ्यो, उहाँ परमेश्वरको पुत्रको रूपमा दिएको, तर उहाँ परमेश्वर आफै हुनुहुन्थ्यो। अनि तपाईँलाई मैले अघि पढिसकेँ जुन चाहिँ युहन्नाको सुसमाचार 1:1 उत्पत्तिमा जो परमेश्वर आफै हुनुहुन्थ्यो भन्ने कुरा, अनि यहाँनिर के भन्छ 14:14 वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यलाई सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। त्यसकारण उहाँ सर्वशक्तिमान परमेश्वर, परमेश्वरको पुरै शक्ति महिमा उहाँमा थियो, तर उहाँ केवल मानिसको अवतारमा परमेश्वर आफै हुनुहुन्थ्यो। अनि त्यही कुरो हामीले कलसीमा पढ्यौँ, होइन उहाँ अदृश्य परमेश्वर हुनुहुन्थ्यो भनेर हामीले कलसीमा हेरिराखेको थियौँ। अलिकति अब त्यसपछि चौथो चाहिँ अनन्तका पिता, अनन्तका पिता त्यही 6:9 होइन चौथो उहाँको नाम चाहिँ अनन्तको पिता। अनन्तको पिता भनेको चाहिँ येशु ख्रिस्ट अनन्त हुनुहुन्थ्यो, होइन उहाँलाई कसैले बनाएन, उहाँ सुरुदेखि नै हुनुहुन्थ्यो भन्ने कुरा हामीले त्यहाँ देख्दछौँ। अनि तपाईँलाई मैले सायद अघि एउटा पद पढिसकेको छु, अनि त्यो चाहिँ मेरो स्लाइड चाहिँ अलि यताउता भएको छ, सधैँ हुन्छ यस्तो के गर्दाखेरि। एनिवे म तपाईँलाई बाइबलकै योहन्नाको सुसमाचार 8:58 तपाईँलाई म पढ्न चाहन्छु। अनन्तको पिताको बारेमा कुरा गर्दाखेरि उहाँ साँच्चै अनन्तको हुनुहुन्थ्यो, उहाँ परमेश्वर आफै हुनुहुन्थ्यो। यही मुख्य कुरा यो क्रिसमसमा जो जन्मिनु भएको येशू प्रभु हुनुहुन्थ्यो उहाँको बारेमा हामीले हेरिराखेका छौँ। यहाँ लेखेको छ, येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु, आई एम, मैले अघि तपाईँलाई त्यसको बारेमा पढिसकेँ। अनि वास्तवमा येसु प्रभु चाहिँ परमेश्वर आफै हुनुहुन्थ्यो, उहाँको न त सुरु भयो न अन्त हुन्छ, उहाँ अनन्तका पिता हुनुहुन्छ, होइन, पिताको सुरु अन्त हुँदैन, उहाँलाई कसैले बनाएन, होइन, त्यो कुरा हामीले देख्दछौँ। अर्को चाहिँ जीवनको स्रोत उहाँ नै हुनुहुन्छ, सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ, त्यो सबै कुरा हामीले हेरेका छौँ। अनि येसु प्रभु जो हुनुहुन्थ्यो उहाँ ती सबै अधिकार ती सबै शक्ति लिएर आउनुभयो, उहाँ शान्तिका राजकुमार। अनि यो शान्तिको राजकुमार चाहिँ सबभन्दा बढी महत्त्व राख्छ, किनभने उहाँ संसारमा आउनु भएको चाहिँ मानिसहरूलाई शान्ति दिनलाई, होइन, त्यसको लागि आउनुभयो शान्तिको राजकुमार। जब उहाँले चेलाहरूलाई त्यो बन्द कोठामा बौरी उठ्नु भएर आउनु भएपछि भन्नुभएको थियो तिमीहरूलाई शान्ति, त्यहाँ दुईचोटि भन्नुभएको छ, होइन, किनभने उहाँ शान्ति ल्याउन आउनुभयो। मानिस र परमेश्वरको बिचमा जो मुटाव थियो पापको कारणले, जो फुटेको सम्बन्ध थियो, येसुले त्यो सम्बन्ध फेरि गाँस्नको लागि बाटो तयार गर्नुभयो, त्यसको मूल्य चुकाइदिनु भयो, हामी स्वतन्त्र भएर फेरि परमेश्वरको सामु जान सक्छौँ, हाम्रो पापहरू क्षमा हुन्छन्। त्यो नै सुसमाचारको महत्त्वपूर्ण कुरा हो। उहाँ शान्तिको राजकुमार हुनुहुन्छ, उहाँ जन्मिनु भएर यी सबै कुराहरू गुण लिएर आउनुभयो, उहाँले फेरि टुटेको सम्बन्ध मानिस र परमेश्वरको बिचमा क्रिसमसबाट जब उहाँ जन्मिनुभयो अब त्यसमा भिन्नता आयो, होइन, परमेश्वरले, अनि वास्तवमा उहाँ आफै संसारमा आउनु हुँदा पनि उहाँ परमेश्वरै हुनुहुन्थ्यो, त्यस कारण एक प्रकारले मानिसहरूको बिचमा परमेश्वर, होइन, इजरायलीहरूको त्यो तम्बुमा उहाँ चाहिँ राति चाहिँ आगोको खम्बा, दिउँसो चाहिँ बादलको खम्बाको रूपमा देखा पर्नुभयो, होइन, जब मन्दिर बन्यो मन्दिरको महापवित्र स्थान। अनि अहिले हामी बाइबलमा पढ्छौँ, हामी जतिले येसुलाई विश्वास गर्छौँ, उहाँ क्रुसमा मरेर गाडिएर बौरी उखेर स्वर्ग जानुभयो र उहाँले पवित्र आत्मा पठाउनुहुन्छ। अनि आज येसु प्रभु अथवा परमेश्वरको रहने ठाउँ चाहिँ तपाईँ मेरो हृदय। यो क्रिसमसको सबभन्दा महत्त्वपूर्ण कुरा हो। हामी परमेश्वरका छोराछोरी मात्रै होइन, परमेश्वरको मन्दिर पनि उहाँ हामीमा रहनुहुन्छ, यो सत्य हो। तर यसले हामीलाई के गर्नुपर्छ, तयार बनाउनुपर्छ, हामीलाई सोचाउनु पर्छ। हामीले सबै समय होइन, प्रार्थना गर्ने बेला मात्रै, बाइबल पढ्ने बेला मात्रै होइन, सबै समय परमेश्वर हामीसँगै हुनुहुन्छ। त्यसले एउटा त होसियारी बनाउँछ, अर्को त निराश बनाउँदैन, अर्को आत्तिनु परेन, किनभने परमेश्वर जो हाम्रो सारा सृष्टिलाई बनाउने शक्तिशाली तपाईँ र मसँग हुनुहुन्छ, हाम्रो विश्वास उहाँमा भरोसा उहाँमा हुनु पर्यो। त्यसैले यहाँ शान्तिको राजकुमारको कुरा गर्दाखेरि येशु प्रभु संसारमा मानिस र परमेश्वरको बिचको सम्बन्धलाई जोड दिनलाई मध्यस्थकर्ताको रूपमा आउनुभयो। जतिले उहाँलाई प्रभु स्वीकार गर्छ, अघि सुरुमा हामीले भनेका थियौँ, जतिले उहाँलाई प्रभु भनेर स्वीकार गर्छ ती सबैलाई उहाँले परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ, अनि शासन उहाँको हातमा हुन्छ, त्यो शासनको अन्त कहिल्यै हुँदैन, त्यही कुरा हामीले हेरिराखेका थियौँ, उहाँको शासनको अन्त कहिल्यै हुँदैन, शासन उहाँको काँधमा हुनेछ। अनि सात अध्यायमा हामीले हेरेका थियौँ उहाँको शासनको अन्त कहिल्यै हुँदैन। त्यसकारणले यो क्रिसमसको कुरा तपाईँ र मेरो लागि एकदमै फरक कुरा हो, एकदमै फरक कुरा हो। उहाँको इच्छा अनुरूप उहाँले दिनुहुने क्षमा, उहाँले दिनुहुने अनन्त जीवन, सबै परमेश्वरमा भएको आशिष। किनभने पावलले कल यो एफिसीहरूलाई एफिसी एक अध्यायको तीन पदमा सम्पूर्ण आशिष ख्रिस्ट येशूमा भएको सम्पूर्ण आशिष उहाँले हामीलाई भरिपूर्ण पार्नुहुन्छ, त्यो कुरो हामीले त्यहाँ देख्छौँ। तपाईँलाई म त्यो पढ्न चाहन्छु, किनभने उहाँ जो संसारमा आउनुभयो हाम्रो लागि सबै कुरा बनेर आउनुभयो, त्यस कारणले हाम्रो विश्वास जहिले पनि उहाँमा अझै गहिरो हुनुपर्छ, अझै उत्साहित हुनुपर्छ, होइन। हाम्रो प्रभु येशु ख्रिस्टद्वारा परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानमा हरेक आत्मिक आशिषले आशीर्वाद दिनुभएको छ। स्वर्गीय स्थानमा हरेक आत्मिक आशिषले आशीर्वाद दिनुभएको छ, अनि त्यसको लागि चाहिँ उहाँ संसारमा आएर बलिदान हुनु पर्यो, नत्र यो सम्भव थिएन, मध्यस्थकर्ता हुनु पर्यो, सम्भव थिएन नत्र। तर उहाँले त्यो सबै कुरा पुरा गर्नुभयो, होइन, परमेश्वरले मानिस र परमेश्वरको बिचको पापको खाडललाई पुरा गरिदिनुभयो र शान्ति स्थापना गर्नुभयो। उहाँद्वारा हामीले जब उद्धार प्राप्त गर्छौँ, हामी परमेश्वरको सम्बन्धमा आउँछौँ। जब फेरि यीशु प्रभु आउनुहुन्छ, हामी सदाको लागि उहाँको राज्यमा, उहाँको शान्तिको राज्यमा, त्यो गहिराईमा हामी रहनेछौँ, होइन? उहाँको आगमनको पर्खाइमा हामी बसिराखेका छौँ अनि परमेश्वरले यो सबै कुरा हाम्रो लागि गर्नुहुन्छ। अनि जब यीशु प्रभु संसारमा जन्मिनु भयो, इतिहास बद्ल्यो, हामीलाई थाहा छ त्यो। उहाँ परमेश्वर मानिसको अवतारमा आउनु भएको थियो। उहाँले सबै एउटा परमेश्वरले रच्नु भएको मानिसको उद्धारको योजना पुरा गर्न आउनुभएको थियो, जुन चाहिँ उहाँले पुरा गर्नुभयो। अनि हामीले हेर्दैछौँ उहाँ शान्तिको राजकुमार हुनुहुन्छ। उहाँको सुसमाचार सुनेर, उहाँलाई प्रभु मानेर, उहाँमाथि विश्वास जतिले गर्दछन् र आफ्नो मार्ग छोडेर उहाँको मार्गमा जान्छन्, जसलाई पश्चाताप भन्छ। पश्चाताप भनेको चाहिँ पछुतो मान्ने होइन कि बाटो बदल्ने, आफ्नो कुरा छोडेर उहाँलाई पछ्याउने। जब त्यो कुरा हामी गर्छौँ, उहाँले हाम्रो पाप क्षमा गर्ने बाइबलमा प्रतिज्ञा गर्नुहुन्छ। हाम्रो सबै जानेर नजानेर पहिलादेखि एभ्रिथिङ गन, हामीले केही गर्नु पर्दैन, खालि भरोसा गरेर उहाँतिर फर्कनु पर्यो। अनि उहाँको राज्यमा हामी प्रवेश गर्छौँ, उहाँको परिवारको सदस्य हामी हुँदछौँ, केवल हामी उहाँमा विश्वास गरेपछि। र तपाईँलाई म यो पढ्न चाहन्छु, मैले पढ्न चाहेको यो दोस्रो कोरिन्थी 5:17-21, सायद म तपाईँहरूलाई घरिघरि भन्ने गर्छु। यहाँ वास्तवमा क्रिसमसको सबै कुरा यहाँ देखिन्छ, के परमेश्वरले गर्नुभयो येशु ख्रिस्टद्वारा, सबै यहाँ देखिन्छ, होइन? हामी परमेश्वरमा जानलाई हामीमा धार्मिकता हुनु पर्यो, जो हामीद्वारा हुँदैन। त्यसैले येशु हाम्रो धार्मिकता हुन सक्नको लागि यो सबै कुरा गर्नुभयो। र येशुको धार्मिकताले गर्दा यहाँ 17 के लेखेको छ, यसकारण कोही ख्रिस्टमा छ भने, आफ्नो बाटोबाट येशुलाई अप्नाउने बित्तिकै त्यो नयाँ सृष्टि हो, नयाँ हुन्छ। हामी सोचमा, विचारमा, विश्वासमा, योजनामा, लक्ष्यमा, आनन्दमा, यो सबै कुरामा नयाँ हुन्छौँ, है? पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यो सब परमेश्वरबाट भएपछि यो कहिले भुल्नु हुँदैन। कुनै पनि व्यक्ति ख्रिस्टमा आशिषित हुन्छ, आफैले होइन, परमेश्वरले। तपाईँ र मेरो लागि यति यति खुसीको कुरा छ, यति आनन्दको कुरा छ, यो चाहिँ 2000 अगाडि नै उहाँले गर्न आउनुभयो र गर्नुभयो। आज तपाईँ र मैले विश्वास गरेर यो अनुभव गर्न सक्छौँ। संसारमा जति पनि धर्म छन्, जति पनि गुरुहरू छन्, जति पनि अझ नेपालमा त यति धेरै माता र पाता र के पो छन्, यति ज्योतिषीहरू छन्, के छन्, ती सबैको कुरा कहिले पुग्दैन। तर बाइबलमा ऐतिहासिक रूपमा प्रमाणित कुरा छ, जो परमेश्वर आफै बनाउनु भयो। त्यसैले ख्रिस्टियानिटी, येशु ख्रिस्टको कुरा, ख्रिसमसको कुरा, यो धेरै गहिरो कुरा हो सबै मानिसहरूको लागि। यो सुसमाचार वास्तवमा त्यो भेडा गोठालालाई लुका 2 तपाईँले हेर्नुभयो भने नडराओ, किनभने दाउदको सहरमा आज एउटा मुक्तिदाताको जन्म भएको छ, यो चाहिँ सबैको लागि हुनेछ। सी, त्यहाँ खालि केही व्यक्तिको लागि भनेको छैन नि। अनि यहाँनिर जसले हामीलाई, होइन, परमेश्वरबाट भएको, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो। अघि हामीले येशूको अन्तिम 5 नाम चाहिँ शान्तिको राजकुमार, मिलाप ल्याउने, शान्तिमा ल्याउने, होइन? सबभन्दा मुख्य काम उहाँले यो गर्नुभयो, मानिसहरूलाई परमेश्वरको मिलापमा, र हामीलाई मिलापको सेवा दिनुभयो। अर्को इन्ट्रेस्टिङ कुरा यहाँ छ, कचोटि हामीले यसलाई हेर्दैनौँ, हामीलाई परमेश्वरको मिलापमा मात्रै ल्याउनु भएको छैन, तपाईँ र मैले सेवा गर्नुपर्ने पनि छ, तपाईँ र मैले पनि अरूलाई मिलापमा ल्याउने सेवा उहाँले हामीलाई दिनुहुन्छ। कति खुसीको कुरा, तपाईँ र म मिलापमा मात्रै आउँदैनौँ, परमेश्वरको सम्बन्धमा मात्रै आउँदैनौँ, उहाँको छोराछोरी मात्रै हुँदैनौँ, अब अरूलाई पनि भनेर उहाँको छोराछोरी हुने बाटो देखाउन सक्छौँ, मिलापको सेवा गर्न सक्छौँ। अनि यो कुरो ख्रिसमसले हामीलाई दिएको छ। अनि यो 2 Cor 5:19 छ, अर्थात् स्वयं ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। या फेरि दोहोऱ्याएर के भनेको छ, येशु ख्रिस्टमा त परमेश्वर आफै हुनुहुन्थ्यो, किनभने यो दुईटा कुरा होइन, एउटै कुरा, परमेश्वरै हुनुहुन्थ्यो। अनि ख्रिस्टको बलिदानद्वारा, जो परमेश्वरको योजना थियो मुक्तिको, यो यति अचम्मको योजना थियो कि मानिसहरूको पाप क्षमाको अर्को बाटो थिएन, बलिदानको अर्को उपाय थिएन, तर ख्रिस्टमा हुनु भएर संसार भनेको चाहिँ परमेश्वरलाई नचिन्ने मान्छेहरूलाई अब पापको क्षमा दिएर आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूको अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ। जति पनि संसारका मानिसहरू छन् परमेश्वरको विरुद्धमा पाप गरिरहेछन्, तपाईँ मैले पनि गरेको थियौँ, तर परमेश्वरले त्यो पापको बदलामा हामी त के गर्छौँ, हामीलाई दुःख दिने, हामीलाई गल्ती गर्ने, हामीलाई समस्या दिइराखेको, कष्ट दिइराखेको मान्छेलाई त हामी पनि उनीहरूको नजिक जाँदैनौँ, उनीहरूलाई के पनि गर्न चाहँदैनौँ, तर परमेश्वरले त्यसो गर्नु भएन। हामीले बाइबलमा छ नि उहाँको हामी प्रतिको प्रेम यसैमा प्रमाणित हुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो, त्यो बाइबलमा छ। त्यस कारणले यहाँ त्यही किसिमको छ, उनीहरूको पापको लेखा नलिएर, अपराधको लेखा नलिएर उहाँले मिलाप गराउने कामको सन्देश हामीलाई सुम्पाउनु भयो। पावलले त्यो कुरा भनिरहेको छ कोरन्थको विश्वासीहरूलाई, यहाँनिर 20 पदमा, यस कारण हामी ख्रिस्टका राजदूत हौ। अर्को कुरा चाहिँ ख्रिस्टलाई विश्वास गर्नेहरूलाई चाहिँ राजदूतको पद दिएछ, किनभने हामी मिलापको सेवा गर्नेहरू हौ नि त, होइन? राजदूतको काम चाहिँ राजाको सन्देश लिएर जाने हो नि त, होइन? सी, त्यही कारण तपाईँहरू मैले सोच्नुपर्ने हुन्छ, हामी जसुकै हो, यो पास्टर एल्डर अथवा अगुवा अलिकति पाकको विश्वासीको मात्रै काम होइन, हामी जतिले ख्रिस्टलाई ग्रहण गर्छौँ र विश्वासी भएका हुन्छौँ हामी सबैजना ख्रिस्टका राजदूत हौँ। परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। यहाँ कोरन्थको विश्वासीहरूलाई पावलले भन्दैछन्, सायद कतिजना अविश्वासीहरू पनि थिए, किनभने झगडा त्यहाँ थियो, समस्या त्यहाँ थियो, विरोध त्यहाँ थियो, ग्रुपिजम थियो। पावलले भन्दैछन् होइन, तिमी त मिलापमा आउनुपर्छ, यो सबै कुरा परमेश्वर गर्नुभयो, विन्ती गर्दछौ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। सी, यो क्रिसमसको सन्देश तपाईँ र मलाई, अनि यहाँ अन्तमा कसरी उहाँले गर्नुभयो यो दोस्रो कोरन्थी 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई भनेको चाहिँ येशु ख्रिस्ट जो पाप रहित हुनुहुन्थ्यो, उहाँमा कति पाप थिएर परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो भनेको चाहिँ उहाँ क्रुसमा यसरी मर्नुभयो। हुनसक्छ तपाईँ र म मरिरहेको छौँ हाम्रो आफ्नो पापको लागि, लाग्छ तपाईँ र मैले आफ्नो पापको कष्ट त्यहाँ भोगिरहेको छु, त्यसरी हाम्रो लागि उहाँ मर्नुभयो। अब उहाँमा विश्वास गरेपछि हाम्रो आफ्नो पापको दण्ड चाहिँ क्षमा पाउँछौँ, किनभने उहाँले तिरिसक्नुभयो। कति ठुलो प्रेम, होइन? परमेश्वरको प्रेम। त्यस कारणले यो क्रिसमसको सन्देशको सबभन्दा महत्त्वपूर्ण कुरा यही हो, अनि त्यो कुराको सम्भव लुकामा छ नि, यहाँ लेखेको छ नि, मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हो। यो मैले तपाईँलाई अघि नै पढिसकेको छु। अनि यहाँ फिलिपीमा उहाँ परमेश्वर भएर आउँदाखेरि आफैलाई रित्याएर आउनुभयो, फिलिपी 2:6-8 यस्तो लेख्छ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठानु भएन, तर आफैलाई रित्याइकन कमारको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो, फल स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्म अर्थात् क्रुसको मृत्युसम्म आज्ञाकारी बन्नुभयो। त्यस कारणले येशू ख्रिस्ट संसारमा आउनु भएको चाहिँ उहाँ परमेश्वर भएर आफैलाई रित्याएर मानिसको रूप धारण गर्नुभयो। अनि तपाईँलाई म यो पद पढेर, यो र एउटा पद पढेर सिद्धाउँछु। अनि यहाँ पावलले गलतीका विश्वासीहरूलाई के भन्दैछन् भने, समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो। यो समयको पूर्णता थाहा छ, पुरानो नियममा सुरुदेखि यो समयको बारेमा परमेश्वरले तोक्नु भएको थियो, मसीह मानिसलाई उद्धार गर्ने परमेश्वरले पठाउँदै हुनुहुन्छ, तर त्यसको जब समय आइपुग्यो अनि उहाँले आफ्नो परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो, 2000 वर्ष अगाडि येशू प्रभु, यहाँनिर यो पनि लेख्छन्, एउटा स्त्रीबाट जन्मनु भयो अनि उहाँ व्यवस्थाको अधीनमा जन्मनु, भनेको मतलब चाहिँ उहाँमा कति पनि पाप थिएन, उहाँले सबै कुरा परमेश्वरको नियमअनुसार पुरा गर्नुभयो, अनि उहाँले बलिदान भएर हाम्रो उद्धार गरिदिनु भयो। अनि तपाईँलाई म एउटा पद इन्ट्रेस्टिङ पढ्न चाहन्छु, सामरी स्त्री र येशु प्रभुको भेटमा कुराकानी हुँदै गर्दा, यो म तपाईँलाई किन लेखिरहेको छु भने, त्यतिखेर यहुदीहरू अथवा बाहिरका मान्छेहरू पनि, वरपरका मान्छेहरू मसीहको पर्खाइको कुरामा जानकार हुँदो रहेछ। यो सामरी स्त्री जो चाहिँ आफ्नो मुख पनि देखाउन नसक्ने येशूको भेटमा कुरा हुँदै गर्दा येशूसँग परमेश्वरलाई कहाँ पुज्ने भन्ने कुराको बारेमा कुरा गर्दै गर्दा उनले के भन्छन्? त्यस स्त्रीले उहाँलाई भनी, म जान्दछु कि मसीह आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ। यो चाहिँ हामीलाई भनेको छ, मसीह आउनुहुन्छ र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुन्छ। यो स्त्रीको बारेमा पनि उसलाई पनि सोच थियो कि यो मसीह आएर चाहिँ सबै कुरा गर्नुहुन्छ। अनि त्यही सबै कुरा गर्न येशू प्रभु आइसक्नुभयो 2000 वर्ष अगाडि, जो हामी आज पढिराखेका छौँ। हामी आज उहाँलाई भरोसा गर्न सक्छौँ, उहाँ साँच्ची नै परमेश्वर। अघि त्यो सबै पाँचवटा नामहरू हामीले हेऱ्यौँ, हि वाज अनि हि इज, अनि उहाँ तपाईँ र मेरो प्रभु हुनुहुन्छ, हाम्रो हृदयमा बस्नुहुन्छ। उहाँ पिताको दाहिने बाहुलीमा बसेर हाम्रो लागि प्रार्थना गरिरहनु भएको छ, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। त्यो कुरा चाहिँ बाइबलमा प्रष्ट लेखिएको छ। अनि अन्तिममा यो पढ्न चाहन्थेँ मैले, यहाँ पनि येशू प्रभुको बारेमा लेखिएको छ, येशू प्रभुको आजको अवस्था। अनि यो प्रकाशको पुस्तकमा सातवटा मण्डलीहरू पछिको यो वचन येशू प्रभुले भन्नुहुन्छ, अनि युहन्नाले प्रकाश पाउँछ, हेर म ढोकामा उभिएर ढकढकाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्छु र त्यससँग भोजन गर्नेछु र त्यसले मसँग खानेछ। आज जसले येशूलाई विश्वास गरेका छैन उसलाई मौका जबरजस्ती कसैले गर्नै सक्दैन, होइन? कसैले भने जस्तो हो, क्रिस्चियन चाहिँ लोभ लालचले पैसाले कुनि केले कुनि केले, तपाईँलाई मलाई थाहा छ यो क्लियर केही होइन। अर्को कुरो, कुनै अर्को धर्मसँग दाज्न मिल्ने कुरा पनि होइन। आई विस आई ह्याड टाइम, म तपाईँलाई कति प्रमाणहरू देखाएर कुरा गर्थेँ, तर हामीलाई जरुरी छैन। यो क्रिसमसको कुरा यति सत्य छ कि आज तपाईँ र म जो विश्वासी छौँ, हाम्रो हृदयमा उहाँ हुनुहुन्छ, हामीलाई उहाँले बचाउनु भएको छ, हामी उहाँको सम्बन्धमा आएका छौँ, किनभने शान्तिको राजकुमारले हाम्रो निम्ति काम पुरा गर्नुभएको छ। जतिजना उहाँलाई विश्वास गरेका छैनन् उनीहरूको पनि ढोका ढकढकदै हुनुहुन्छ। तपाईँ र मैले पनि उनीहरूलाई परमेश्वरको शान्तिमा ल्याउनको लागि हामीले गर्न सक्ने कुरा गर्नुपर्छ, तर यो सबै काम परमेश्वरले गर्नुहुन्छ। अन्तमा ती मानिसहरूले ढोका खोल्नु, अनि यो क्रिसमसमा तपाईँ र मेरो जीवनद्वारा कोही न कोही मान्छेले येशू प्रभु जो मानिसबाट जन्मिएर शान्तिको राजकुमार, होइन अचम्मका सल्लाहकार, सर्वशक्तिमान परमेश्वर, अनन्तका पिता अनि शान्तिका राजकुमार, यो परमेश्वर तपाईँ मेरो जीवनदेखि अरू मानिसहरूले चिन्न सकुन्, परमेश्वरले आशिष दिउन्। मेरो भनाइलाई यहीँ टुङ्ग्याउन चाहन्छु, धन्यवाद। अब हामी छोटो प्रार्थना गर्नेछौँ, त्यसपछिको टाइम म भाइ अर्पण दिन चाहन्छु। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ, हामीलाई अझै तपाईँको वचन बुझ्नलाई शक्ति दिनुहोस् प्रभु, किनभने तपाईँको वचनमा त सबै कुरा छ। कसरी तपाईँले हामीलाई फेरि बाटोमा डोर्याउनुहुन्छ, हामी गल्ती गर्छौँ होला, फस्छौँ होला, कसरी आफ्नै मूर्खतामा फस्छौँ, कसरी कसरी अर्काले फसाइदिन्छ, तर तपाईँ हामीलाई बचाउन आउनुभयो, हामी पापी छँदै हामीलाई प्रेम देखाउनु भयो, अनि हामी तपाईँलाई पछ्याउँदै गर्दा पनि हामी लटपटिन्छौँ त तपाईँतिर फर्कन सक्छौँ। तपाईँ ढोकामा जहिले पनि ढकढक गर्दै हुनुहुन्छ प्रभु, अनि यो बेलामा हाम्रो ढोका खुल्योस्। विशेष गरी हामी प्रार्थना गर्छौँ ती प्रियहरू जसले तपाईँलाई चिन्न आवश्यक छ, तपाईँ उनीहरूको पनि प्रभु हुनुहुन्छ, तपाईँ उनीहरूलाई प्रेम गर्नुहुन्छ, अनि तपाईँले धेरै मानिसहरूलाई बचाउनुहोस्। धन्यवाद दिन्छौँ येशू प्रभुको नाममा, आमेन। हुन्छ, जय मसीह भाइ अर्पण।
हुन्छ, जय मसीह दाजु, थ्याङ्क यू वचनको लागि। साँच्ची नै हामीले त्यही फोकस चाहिँ है तपाईँले भनेको जस्तो जिजस क्राइस्ट येशु ख्रिस्ट हुनुहुन्छ, अनि उहाँको अब जति हामीले तपाईँले भन्नुभयो होइन, पुरानो प्रोफेसीदेखि लिएर जति उहाँको वचन छ त्यसको डेप्थ चाहिँ गइरहेछ। अब हामीले जति बुझ्छौँ है त्यति हामीले इम्पोर्टेन्स, क्रिसमसको इम्पोर्टेन्स अनि उहाँको जन्मको है इम्पोर्टेन्स हामीले चाहिँ जति बुझ्छौँ, क्रिस्चियनिटी पनि त्यति मिनिङफुल हुन्छ, त्यति शक्तिशाली र पावरफुल हुन्छ अनि है साँच्ची नै परमेश्वर यीशु ख्रिस्ट नै भनौँ न हाम्रो लाइफमा सबैभन्दा इम्पोर्टेन्ट कुरो चाहिँ यीशु ख्रिस्ट नै हुनुहुन्छ है जिजस क्राइस्ट
आमेन
हाम्रो जे पनि हामी गर्न सक्छौँ हामी यहाँ बसेको छौँ घर छ गाडी छ काम छ फ्यामिली छ तर पनि अब मेन हाम्रो लक्ष्य र हाम्रो मेन इम्पोर्टेन्ट कुरो पलले भनेको जस्तै चाहिँ है लेट मी म चाहिँ क्रिस्टको यीशु ख्रिस्टको ज्ञानमा बढौँ होइन इन मे आई ग्रो इन क्राइस्ट नलेज अनि नट आई क्राइस्ट होइन त्यो नै हो हाम्रो त्यही हुनु पर्यो हाम्रो लक्ष्य र मेन पोइन्ट हाम्रो लाइफको हजुर थ्याङ्क यू दाजु वचनको लागि अनि हामी प्रार्थनामा जानेछौँ मेबी प्रार्थनाको रिक्वेस्टहरू तपाईँको के छ है तपाईँले रिक्वेस्ट दिन सक्नुहुन्छ हाम्रो जमाङ दाजु उहाँले प्रेयर लिड गरिदिनुहुन्छ अनि म जमाङ दाजुलाई ह्यान्ड ओभर गर्छु हुन्छ
अनि यो आउने हप्ताको जुन क्रिसमसको कार्यक्रममा हामी विक्रम भाइ कहाँ गर्दैछौँ अम्बिका बहिनी तपाईँलाई तपाईँको पिकअप के अरे ड्राइभ कस्तो फुर्सद छ भने अनि राइड छैन भने हामी लग्न सक्छौँ we wish you could come orlai bhetna sakcha nani aradhana ko lai pani ramro hola anyway che sang baini jai ma si tapai lai pani
jai ma si aaja tapai ko recording daju tapai stop garna saknu huncha